एज अ स्टोरी सुन रहे हैं, ऐसे कुछ अंदर से लेसन्स लिए जी? मुझे क्विकली बताइए कोई एक वर्जन फर्स्ट स्टोरी कैसी थी, क्या सीखा?
दुखी थी
और अगर कंपनी नेकी की तरफ नहीं लेके जा रही तो फिर वो कहाँ लेके जाएगी? बिल्कुल सही। और इसका बेस्ट एग्जांपल क्या है? जब डाली के ऊपर फ्रूट्स लगते हैं। कल मैं मेरी दोस्त से कुछ पिक कर रही थी तो उसके पास ना मिर्ची का पेड़ था एंड एक डाली के ऊपर 5-6 मिर्चियाँ थे। तो आई जस्ट आस्क्ड हर, आई वाज सरप्राइज्ड, मेरा तो पूरा प्लांट ड्राई हो गया, तुम्हारे पास इतना ग्रीन फ्रेश मिर्चियाँ कैसे? और वो ना डाली पूरी झुकी हुई थी। तो जो सिस्टर थे शी सेड के बस उसको थोड़ा हमने ना प्यार से टेक केयर किया एंड वी पर्सनली टू केयर ऑफ इट कि हम उसको अंदर ले लेते हैं, रात में सिर्फ सनलाइट के टाइम से बाहर निकालते हैं और देखो वो कितनी प्यार से झुक गई है डाली। इट्स रियली फेयर कि जितना फ्रूट ज़्यादा उतना आर्जिस ज़्यादा। जी हाँ,
उससे
humbleness and
confidence. Whenever we are interacting and being in a profession, you know, if you are very soft spoken, subdued, and you know, that would not take them very well.
Inshallah.
So how can we be humble and show the confidence?
Inshallah.
And second story, Sagar, quickly.
जब भी कोई बुराई या गुनाहों की तरफ आपके कदम बढ़े, क्योंकि शैतान आपके साथ हर वक्त होता है, तो आप ये याद करें कि आपकी हर अज़ा जो है गवाही देगी। मतलब
बिल्कुल सही, हर अज़ा गवाही देगी जिसे से सब और शैतान क्या करवाता है? ग्लैमराइज करवाता है, अस्तग़फ़िरुल्लाह। एंड स्पेशली द फितना ऑफ सोशल मीडिया के, कितना जो सिन जो गुनाह को अल्लाह ताला ने ढांप दिया उसको हम खुद ही खोल के बताते हैं। बहुत अच्छी बात है, एक स्लाइड बना लीजिए, अल्लाह इज वॉचिंग मी, अल्लाह इज वॉचिंग एवरीवेयर, और अपने घर में ना उसके प्रिंट आउट निकाल के लगा लीजिए। इट्स अ वेरी गुड रिमाइंडर। जी मैडम,
इसका एहसास कि ये लोग भी हमारी तरह के इंसान है, तो हम कैसे इतनी ताबीर हैं और करते हैं कि बिप्स एंड बार्ड्स के नहीं, जब कर सकते हैं तो why can't we do it? मतलब इस पे काम दीन पे काम सही करना,
इंशाल्लाह अल्लाह ताला करे कि वाकई ये सारे पॉइंट्स पे हम अमल करें। जज़ाकअल्लाह खैर, इंशाल्लाह हम कंटिन्यू करेंगे।
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، السلام عليكم ورحمة الله وبركاته. چلیے اگلی کہانی پہ چلتے ہیں. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. نیکی کے سفیر، اس میں سے انشاءاللہ ہم کہانی نمبر 14 پڑھیں گے، پیج 118 سے. نام ہے جانے والی کی یاد آتی ہے. آنسوں کی برسات میں وہ اپنا ماجرا بیان کر رہا تھا. اس کی بوڑھی ماں اس سے بڑی محبت کرتی تھی لیکن اس کا رویہ اس کے برعکس تھا. ماں نے بڑا روکا کہ بیٹا تم ادھر رہ کر تعلیم حاصل کرو، ادھر رہ کر ہی تعلیم حاصل کرو، اور یہاں ہر قسم کی سہولتیں موجود ہیں، میری آنکھوں سے دور نہ جاؤ. وہ کھڑکی میں کھڑی اشک بار نگاہوں سے، یعنی آنسو تھے آنکھوں میں، اور مجھے دیکھ رہی تھی اور اپنے کمزور کانپتے ہوئے ہاتھ لہرا رہی تھی. میں کھڑا ہو کر اس کی طرف دیکھنے لگا. اس کی سسکیاں مجھے سنائی دے رہی تھیں لیکن میرے گناہوں نے میرے دل کو اتنا سخت کر دیا کہ اس کی آہ و بکا کا میرے دل پر ذرا بھی اثر نہ ہوا. میں نے اس کی تمام تر ہمدردیوں اور محبتوں کو پسے پشت ڈال دیا اور اس کے اصرار کے باوجود اپنے شہر میں تعلیم حاصل کرنے سے انکار کر دیا. دنیا کی رنگینیاں میرے دل و دماغ پر پوری طرح چھا گئی تھیں. روشن خیالی اور خود پسندی نے مجھے اپنی گرفت میں مضبوطی سے جکڑ رکھا تھا. خواہشات اور لذتوں نے مجھے اپنے دامن فریب میں پھنسا لیا. جنوں اور انسانوں میں موجود شیطان ایک دوسرے کی مدد کر رہے تھے اور مجھے اپنے اس غلط فیصلے پر ڈٹے رہنے کی تلقین کر رہے تھے. मैं अपनी माँ की नसीहतों, भलाइयों, खैर ख्वाहियों और शफकत व मोहब्बत को पामाल करके चल दिया। वो खड़े खड़े मुझे अलविदा कह रही थी, मैं इसकी नज़रों से ओझल हो चुका था, लेकिन वो बदस्तूर अपनी जगह खड़ी रही, यानी मुस्तकिल उधर ही रही और मेरे कदमों के निशान देखती रही। कई दिन गुजर गए, मैं वापस न गया। मेरे कानों में मेरी माँ की आवाज़ गूंज रही थी, मेरे बेटे मैं तुझे अल्लाह की हिफाजत में देती हूँ, तेरी तरफ को मैली निगाह से न देखे। मेरे प्यारे बेटे तू कहाँ जाएगा? फिर मेरे कानों में ये आवाज़ आने लगी, बेटा तूने वापसी में इतनी देर क्यों कर दी? मैं लहो लाइब में मशगूल हो गया, क्रोफर सच धच ने मुझे गफलत में डाल दिया, गुनाह पर गुनाह करता गया। मेरी आवाज़ बहुत खूबसूरत थी, मेरी आवाज़ ने मुझे धोखे में डाल दिया। मेरे बुरे दोस्तों ने मुझे गीत गाने पर उकसाया, मैं गीत गाने लगा यानी गाने, और शैतान मुझे मेरे फ़न की दाद देने लगा। फिर शैतान ही से मेरा दिल बहलने लगा। आखिर एक दिन आया, मुझे थिएटर हॉल में गाने की दावत दी गई। मैं बहुत खौफज़दा हुआ और मेरे अंदर जो फितरी हया थी मुझे झंझोड़ने लगी। मैं इसी कशमकश में रहा कि यह दावत कबूल करूं या न करूं। मेरा दिल मुझे डांटने लगा कि तू इस मैदान का आदमी नहीं, तेरा ताल्लुक एक शरीफ ख़ानदान से है और ये तो बुरे लोगों का काम है। मेरा दिल मुझे मलामत करता रहा, लेकिन नफ्स अम्मारा यानी बुराई का हुक्म देने वाले नफ्स ने मुझे उभारा। ये बड़ा कीमती मौका है, हाथ से ना जाने दो, तुम्हें बहुत जल्द शोहरत मिल जाएगी। कुछ देर सोचने के बाद मैंने वो पेशकश कबूल कर ली। मैं स्टेज पर चढ़ा और पहला बोल गाते ही मेरे अंदर की शर्मो हया की जो रमक बाकी थी वो ख़त्म हो गई। मेरी मसखूर कुन आवाज़ से पूरा हाल झूमने लगा, हर तरफ से दादो तहसीन की सदाएं आने लगीं। मेरा हल्का यारा यानी दोस्तों की महफिल या मेरे जो क्लोज सर्कल फ्रेंड्स थे, मेरी दोस्तियां बढ़ने लगीं, हर तरफ से दावत नामे आने लगे। अब मैं एक रात एक जगह और दूसरी रात दूसरी जगह बसर करता, कोई गुनाह ऐसा ना रहा जिसका मैंने इर्तकाब ना किया हो। एक दिन मुझे बहुत बड़ी कंपनी की तरफ से गीत सुनाने की ऑफर हुई, जो मैंने बड़ी खुशी से कबूल कर ली और इस प्रोग्राम में भरपूर शिरकत की। इस महफिल के बाद एक माहिर फ़न उस्ताद से मेरी मुलाकात हुई इसने मुझे मज़ीद बेहतरी और तरक्की का शौक़ दिलाया और मेरी रहनुमाई का वादा किया ताकि मैं इस फ़न में मज़ीद निखार पैदा करूँ। इसके साथ जुमेरात का वक्त तय हो गया, दिन तेज़ी से गुजरने लगे। मैं वादे के मुकर्रा वक्त से 2 दिन पहले अपने अहले याल की तरफ लौट आया। घर में कुछ तकरीबात थीं, गैर मामूली चहल पहल थी। जुमेरात को मेरे भाई की शादी थी और बुध को मेरी 2 बहनों की तकरीबे निकाह थी। मेरी माँ खुशी से फूले न समा रही थी, यानी शी वॉज़ वेरी हैप्पी। कभी इधर आती कभी उधर जाती, इसके चेहरे पर अजीब मुस्कुराहट थी, ऐसी मुस्कुराहट के रुए ज़मीन पर छिड़क दी जाए तो पूरा जहान खिल उठे। दिन ढल गया, रात की स्याही छा गई, सारे काम मुकम्मल थे, हर छोटा बड़ा इसे मुबारकबाद पेश कर रहा था। फिर बुध का दिन आ गया। मैं इस रोज़ मेरी 2 बहनों के हाथ पीले होने थे, यानी उनकी शादी थी, लेकिन हम पर अचानक ऐसी आफत टूट पड़ी जिसने मेरी ज़िंदगी का धारा बदल दिया। इस अचानक टूट पड़ने वाली मुसीबत ने मुझे ख्वाबे गफलत से बेदार कर दिया और मेरे मुर्दा दिल को ज़िंदगी बख्शी। शायद ये मुसीबत का पहाड़ मुझ पर टूटा ही इसलिए था कि मुझे गंदगी के ढेर से खींच निकाले और गाने बजाने की जिल्लत से छुटकारा दिला दे। मेरी वालदा अल्लाह को प्यारी हो गई। यकीन नहीं आ रहा था कि मेरी माँ हमें हमेशा के लिए अकेला छोड़ गई है। चंद लम्हे पहले वो हमारे साथ खुशी के शादियाने बजा रही थी, अब वो हमेशा की नींद सो गई। इसका बेजान जिस्म चारपाई पर पड़ा था और ज़माने हाल से कह रहा था, अलविदा मेरे बच्चों, अब तुम बड़े हो गए, तुम्हें अब सहारे की ज़रूरत नहीं रही। घर में यकायक कहराम मच गया, हर चेहरा गमगीन हो गया, बचती हुई शहनाइयाँ आंसुओं में डूब गईं, हर आंख अश्कबार थी, दिल काबू में ना आ रहा था, हर जानिब से सिसकियों की आवाज़ आ रही थी, हर फर्द रो रहा था, लेकिन मेरी माँ हमेशा के लिए चुप सादे बिस्तर पर पड़ी थी। इसे क्या खबर कि इसके इर्द गिर्द क्या हो रहा है। सबने इसके जनाजे की तैयारी की, औरतें इसे गुसल देने लगीं, جب اسے غسل دے دیا گیا میں نے اس پر آخری نظر ڈالی، اس کا چہرہ بڑا پرسکون تھا، میں نے اس کی آنکھیں، ہاتھ اور چہرہ غور سے دیکھا، پھر میں نے اسے بوسہ دیا اور میری آنکھوں میں برسات کی جھڑی لگ گئی، میں پھوٹ پھوٹ کر رو دیا، میری بہنیں بھی رو پڑیں، وقت تیزی سے گزر رہا تھا۔ ہم اسے جنازہ گاہ میں لائے، نماز جنازہ پڑھی، میرے جسم کا انگ انگ یعنی ایک ایک حصہ اس کے لیے دعا کر رہا تھا، میں نے اللہ سے دعا کی، اللہ میں نے اپنی والدہ کی ہمیشہ نافرمانی کی، کبھی کوئی بات نہ مانی، اس کا حق ادا نہ کیا، یا اللہ مجھے معاف کر دے۔ پھر ہم اس کا جنازہ قبرستان لے گئے، ہم نے اس کی قبر پر مٹی ڈالی اور دعا کی، اے اللہ اسے کلمہ حق پر ثابت رکھنا، اے اللہ اسے کلمہ حق پر ثابت رکھنا۔ سارا دن تعزیت کرنے والوں کے ساتھ گزر گیا، جب رات چھا گئی تو میں جلدی سے کمرے میں آیا اور لائٹ بند کر دی، پھر اپنے بستر پر لیٹ گیا۔ ماضی کی یادیں بجلی کے کمکموں کی طرح دور تک چمکتی چلی گئیں، یہ یادیں ستانے لگی، ماضی کے ایک گوشے سے میری ماں کی صدا اٹھی اور پورے کمرے میں گونجنے لگی، اے میرے بیٹے کھڑے ہو، نماز میں سستی نہ کرو، بیٹے اٹھو، تمہارے ساتھی مسجد میں تمہارا انتظار کر رہے ہیں، اے میرے بیٹے مجھے چھوڑ کر مت جاؤ، یہیں رہ کر تعلیم حاصل کرو۔ آہ میں نے اپنی مہربان ماں کی ہر صدا انسنی کر دی، اب پچھتائے کیا ہوت جب چڑیاں چگ گئیں کھیت، حسرتیں اور ندامتیں رہ رہ کر امٹتی چلی آ رہی تھی، غم اور پریشانی کے پہاڑ مجھ پر ٹوٹ رہے تھے، مجھے سانس لینا دھوبھر ہو گیا۔ بیتے دنوں میں والدہ کی جس قدر نافرمانیاں کی تھیں ایک فلم کی صورت میں میری آنکھوں کے سامنے چلی گئیں، سامنے آتی چلی گئیں، وہ میرے ساتھ بھلائی کرتی تھی لیکن میں اس سے اس کی محبت کے صلے میں کچھ بھی نہ دیتا تھا، وہ مجھے خوش رکھتی تھی، میں اسے غم اور پریشانی کے حوالے کر دیتا تھا، مجھے اس کی ہمدردیاں اور شفقتیں رہ رہ کر یاد آنے لگیں، لیکن اب میرے لیے حسرتوں کے سوا کچھ نہ تھا۔ آہ میں والدین کا اس قدر نافرمان تھا، میرے ضمیر نے مجھے کچوکا لگایا، ذرا سوچ تو سہی آخرت میں تیرے ساتھ کیا معاملہ ہوگا، نبی کریم صلی اللہ علیہ وسلم کا یہ فرمان ہے، لا يدخل الجنة قاطع، قطع رحمی کرنے والا جنت میں نہیں جائے گا، یعنی جو رشتوں کو توڑتا ہے، کنشپ۔ ماں سے بڑھ کر کون صلہ رحمی کا مستحق ہے، میں ڈرنے لگا کہ میں اپنی والدہ کی نافرمانی کرتے رہا، اب دنیا ہی میں اس کی سزا بھگتنی پڑے گی، میری اولاد بھی میرے ساتھ ایسا ہی کرے گی۔ میں زور سے چلایا، اپنے رب سے دعا کی، اے اللہ کاش میری والدہ زندہ ہو کر واپس آ جائے، میں اس کی پیشانی کو بوسہ دوں، اس کے پاؤں اپنے آنسوؤں سے دھوؤں، اس نے بڑھاپے کے باوجود میرے ساتھ اچھا سلوک کیا، آہ اس نے مجھے اپنے پیٹ میں رکھا، اس نے مجھے دودھ پلایا، میرے لیے راتوں کو جاگتی رہی، آہ میرا دل کس قدر سخت تھا، میرا رویہ اپنے باپ کے ساتھ بھی اتنا اچھا نہ تھا، میں رو پڑا، فوراً نماز پڑھنے لگا، میں نے قرآن پڑھنے کی کوشش کی لیکن میری زبان گنگ ہو گئی، میرے آنسو چھلک پڑے، میں نے دل کی سختی کو پگھلانے کی کوشش کی، دل کی گہرائیوں سے سسکیوں بھری دعائیں نکلنے لگیں، میرے بدن کا ہر رونگٹا میری دعاؤں پر آمین کہنے لگا۔ میں نے اپنے رب سے عہد کیا کہ اپنی والدہ کی موت کے بعد اس کے ساتھ نیکی کروں گا، اس کے لیے دعائیں کروں گا، اس کی طرف سے صدقہ دوں گا، اللہ تعالیٰ سے مغفرت کی دعا کروں گا۔ میں نے اللہ سے دعا کی مجھے اس عہد پر استقامت دے، میں بار بار یہ دعا کر رہا تھا، یا مقلب القلوب ثبت قلبی علی دینک، اے دلوں کو الٹ پلٹ کر دینے والے میرے دل کو اپنے دین پر ثابت قدم رکھ۔ میں نے نماز ختم کی، پھر اپنے علم انگیز ماضی پر نظر دوڑائی، اپنا ریکارڈ کھولا، رجسٹر چیک کرنے لگا، ان میں ایک رجسٹر ایسا تھا جس میں گانے وغیرہ تھے، کچھ خطوط اور تصویریں نکلیں، گانوں کے کیسٹ اور بعض فخش فلمیں بھی تھیں۔ پھر میں نے اپنی جیب میں ہاتھ ڈالا تو کچھ رقعے یعنی خط برآمد ہوئے، ان میں ایک رقعہ وہ تھا جس میں جمعرات کے دن ایک محفل نشاط میں شریک ہونے کا وعدہ تھا، میں نے اسے فوراً پھاڑ دیا اور اپنے کرتوت یاد کر کے رونے لگا، اپنے گناہوں کی معافی مانگنے لگا۔ میری ماں کو جدا ہوئے اب دوسرا دن تھا، جانے والے کبھی نہیں آتے، جانے والوں کی یاد آتی ہے، اللہ تعالیٰ اس کی مغفرت فرمائے، آمین۔ اس میں جو حدیث تھی اس صحیح بخاری 5984 اور صحیح مسلم 2556 اور ترمذی 2140 اور 3522۔ آپ دیکھیے کہ بظاہر ایک بہت ہی تکلیف دہ بات ہے نا کہ خوشی والے گھر میں غم ہو۔ پہلے تو اس بات کو سمجھنا ہے کہ کوئی بھی خوشی کسی لمحے بھی غم میں بدل سکتی ہے۔ جو بھی اس میں منظر کھینچا گیا، پہلے آپ دیکھیے کہ ایک بگڑا ہوا بچہ تھا جس کو جوانی میں کچھ کرنے کا شوق تھا اور اس نے اپنی ماں کی بات کو نہیں سمجھا، لیکن اللہ نے ایک ایسے انداز سے بات سمجھائی کہ یہ تو اچھا ہو گیا لیکن اس کی ماں نہ دیکھ سکے۔ آپ کے میرے لیے اس میں ایک بہت بڑا سبق ہے کہ اپنے ماں باپ کو ان کی زندگی میں خوش کیجیے۔ اکثر ماں باپ اپنے بچوں کو کہتے ہیں تم اچھے کام تو کرو گے پر میں نہیں دیکھوں گی، تم اچھے تو ہو جاؤ گے مگر میں نہیں دیکھوں گی۔ تو اس میں آپ اپنی دعاؤں میں بھی یہ دعا شامل رکھیں کہ اللہ ہم اپنی زندگی میں اپنے بچوں کو اچھے کام کرتے دیکھیں۔ ادھوری دعا نہ کریں، یہ نہ کہیں کہ اللہ ہمارے بچوں کو نیک بنا، کہ ہماری زندگی میں نیک بنا، ہم ان کو دیکھیں۔ پھر دوسری بات دیکھیے کہ اس میں یہ تھی کہ بری دوستی نے اس کے لیے ایک سے دوسری برائی کا راستہ کھول دیا۔ بظاہر لوگ کہتے ہیں کیا حرج ہے، میوزک کیا کہتا ہے، اس سول وائس آف دی سول ہے اور روح کی غذا ہے۔ یاد رکھیے کہ اللہ کے نبی نے جو بات کہہ دی نا اس میں کسی کو شک نہیں ہو سکتا۔ حدیث میں آتا ہے کہ گانا دل میں نفاق پیدا کرتا ہے، جیسے بارش کے بعد سبزہ اگتا ہے زمین پہ۔ تو ایسی چیزوں میں سے جب ایک چیز زندگی میں آتی ہے تو دوسری ضرور آتی ہے۔ اپنے پچھلی کہانیوں میں بھی دیکھا نا، ایک برائی آئی تو ساری آ گئی، ایک گئی تو ساری چلی گئی۔ جیسے ٹرین کا انجن جس طرف جائے گا تو پچھلی ساری بوگیاں بھی ادھر ہی جاتی ہیں۔ تو آپ کی میری زندگی میں نیکیاں اور برائیاں اسی طرح ایک کے بعد دوسری آتی ہیں۔ آپ ایک کا راستہ روکیں، باقی بھی برائیاں انشاءاللہ رکیں گی۔ پھر اس کے بعد آپ دیکھیے کہ یہ جو چیز اس میں دکھ رہی ہے کہ وہ بہت دور چلا گیا اور اس نے پھر بڑے سے بڑے برائی کی، تو اس میں ایک لفظ ہے شہرت۔ کبھی بھی دل میں آپ کے کبھی 1% بھی شہرت کا شوق آنے لگے، مشہوری، فیم، گلیمر، ہاؤ مینی پیپل نوز یو، تو ایک جملہ بولے۔ میں اپنے آپ ساتھ ہمیشہ یہ جملہ بولتی ہوں، شیطان سے بھی زیادہ کوئی مشہور ہے؟ ہے مشہور تو کیا اس کی شہرت اس کے کام آئے گی؟ پھر اگر کوئی اور دل میں جوش یا کوئی ایسی بات آنے لگے نا، تو یہ سوچئے آج دنیا میں کتنے باطل پھیلانے والے مشہور ہیں، دوسرے مذاہب کے غلط کام کرنے والے، تو کیا ان کی شہرت ان کو فائدہ دے گی؟ باطل پہ ہے نا، حق پہ کوئی ہے، اچھے کام کر رہا ہے، خواہش نہیں ہے، ارادہ نہیں، نیت نہیں، اللہ لوگوں تک بات پہنچا دے، اس کو یہ خوشی ضرور ہونی چاہیے کہ میری وجہ سے ہدایت عام ہو جائے یا میرا صدقہ جاریہ بن جائے۔ لیکن اپنی ذات کی شہرت، مثال آپ دیکھیں کہ آپ اپنے اوپر لے کر سوچیے کہ آپ کو کتنے لوگ جانتے ہیں، ہر ایک اپنا سوچ لے۔ بچپن سے لے کے جوانی، اسکول میں گئے، اسکول کے بعد کالج میں گئے، 50, 100, 200, 300، 1000 لوگ مائٹ بی، ہم ایک ایوریج پرسن کو لیتے ہیں کہ جو اپنی زندگی کے کیریئر کے آغاز میں ہے، پیدا ہونے سے لے کر میٹرک کرنے تک 1000 لوگ اس کو جانتے ہیں، ٹھیک ہے۔ کیریئر میں آ گیا، اپنے فیلڈ کا بہت فیمس شخص بن گیا، 5000 جاننے لگے۔ شادی ہوئی، سسرال اور سے اور بچے، 30-40 سال کی عمر میں پہنچا تو 10000 جاننے لگے۔ بالفرض بیٹھے بیٹھے اس کو ایک دم یہاں درد ہو، کھچ پڑے اور پتا چلے کہ اس کو ہارٹ اٹیک ہو رہا ہے، کیا یہ 10000 لوگ اس کے اس ہارٹ اٹیک کو روک سکتے ہیں؟ ان 30 سالوں میں اس کو کتنی دفعہ سر کا درد ہوا ہوگا؟ کیا یہ اتنے لوگوں کا جاننا اس کے فائدے میں رہا؟ واٹ ڈز اٹ مین؟ یہ جو فیم اور شہرت ہے نا، یہ بھی ایک شیطان ہی کہہ لیجئے کہ ہوا بھرتا ہے، اس سے کوئی فرق ہی نہیں پڑتا۔ فیمس ہونے سے کیا ہوگا؟ دیکھیے فیمس تو شیطان ہوا تھا، جب اللہ نے کہا سجدہ کرو، سب نے سجدہ کیا تو یہ کھڑا رہا، تو فیمس ہو گیا نا۔ ٹو بی پرومیننٹ، اس چیز کو دل سے کھرچیں گے نا پھر شہرت ملے گی۔ کئی لوگوں کو بڑا شوق ہوتا ہے مشہور ہونے کا، लोग हमें जाने, और यकीन करें एक सब बहुत बड़ा फितना, किसी जगह अपना नाम लिखा देख लें, किसी स्क्रीन पे देख लें, किसी जगह अपने आप को देखें, जैसे लोग तो किताबों में नाम लिखाते हैं ना, गिनीज बुक और फलां, शोहरत के लिए बनी हुई, लिख भी दिया तो क्या हुआ, आप दुनिया के टॉलेस्ट मैन हैं, आप सबसे लंबी मूछों वाले आदमी हैं, आपको दिन में उन मूछों ने जितनी दफा सताना है और आप उनको रख के कहाँ सोते होंगे और खाते क्या और क्या गंदगी होती होगी, उसके बदले में किताब में आपका नाम आ गया, क्या करेंगे लोग, वाह जी वाह बड़ी मूछें, वाह जी वाह उसकी बड़ी लंबी मूछें, वाह जी वाह क्या कहने, अरे तुमने सुना उसकी कितनी लंबी मूछें, अरे देखे हम भी देखे, हमें तस्वीर दिख, आप इधर अपने घर में बैठे हैं, आपको उससे क्या फर्क हो रहा है, ये उनका इशू है, आप उनको दिख रहे, तो ये दिमाग से निकाल दें। आजजी हम्बलनेस आती ही इससे। एक सवाल आपने किया था शुरू में कि हम्बल होने और कॉन्फिडेंट होने में क्या फ़र्क है, इसको समझ लीजिए। इंग्लिश में एक जुमला बोलते हैं, किसी को पता होगा तो बोल देंगे आप मेरे शुरू करने से भी पहले, पर अभी आपको इतना रीड करना नहीं आता माइंड, क्या किससे पहले आती है, हम्बलनेस कम्स बिफोर ऑनर, बिफोर ऑनर, इज्जत पानी है तो पहले हम्बलनेस लाएंगे, इफ यू आर नॉट हम्बल यू विल नॉट बी ऑनर्ड, और ऑनर आ जाए, हम्बलनेस हो जाए, इससे प्यारा कॉन्फिडेंस कोई नहीं है, दैट्स इट, बाकी तो निरा हवा हवल है, आप जितने मर्जी ओवर कॉन्फिडेंट हों, बदतमीजी करें लोगों के साथ, उनकी इज्जतों को ख़राब करें, ये आपकी चॉइस है, तो कॉन्फिडेंस हमेशा सच में होता है, बात में वजन होता है, जो बात मेरे पास है वो बात सही है, मैं इसको जैसे मर्जी पेश कर दूँ, इसके बाद इससे पहले इससे शुरू। फिर इसमें एक और चीज़ बहुत ही काबिले गौर है, और वो क्या है, क्या हम चाहते हैं कि हमारी खुशियाँ इस तरह फीकी हों। देखिए ना, शादी के मौके पे जो धमा चौकड़ी चल रही होती है, जो शादी के मौके पे बेकार चीज़ें चलती हैं, राइट अवे अगर वहाँ किसी की डेथ हो जाए या किसी को हार्ट अटैक हो, फिर उसके बाद कहा जाए चलो इसको तो भेजो हॉस्पिटल, कंटिन्यू इट प्लीज़, कंसर्ट शुरू रखिए, इस फोटो सेशन शुरू कीजिए, करता है कोई, एक सेकंड लगता है हमारी दिल के जज्बे और खुशियों के गम में ढलने का, तो क्या इस तरह के मौके पे ऐसी चीज़ों में हम फिर रुक जाएं और अल्लाह का हुक्म समझ के अपनी खुशियों के मौके पे ना रुकें। कई घरों में शादी से कुछ अरसा पहले ही कोई मौत आती है, हो जाती है, फिर कहते हैं अब दिन डेट तो रखी हुई थी, चले अब हम सादगी से शादी करेंगे, तो आप पहले भी कर सकते, सादगी मुराद नहीं है, सुन्नत मुराद है, तो बहरहाल अल्लाह ताला अपनी समझ दे। तो यहाँ फिर एम्बेसडर ऑफ गुड डीड क्या थी, मुसीबत, खुशी का गम में बदलना, कभी बहुत भी खुश होना तो इस बात को याद कर लें, मुझे क्या पता अगले ही लम्हे क्या होगा, मैं अभी फ़ोन उठाऊंगी और मैं इधर से क्या पढ़ूंगी, अल्लाह ना करे कोई एक बुरी बात, खबर, कोई मैसेज लिखा हो, मेरी सारी खुशी ख़त्म हो जाएगी, तो इससे फिर इंसान के पाँव ज़मीन पर रहते हैं। और ये भी खुशकिस्मत था कि जिसने इस मौके को कैश करा लिया, बहुत सारे लोग तो इसके बाद दोबारा वैसे तैयार हो जाते हैं मज़ीद गुनाह करने के लिए जैसे कि वो पहले कर रहे थे, अल्लाह ताला हमारी इसलाह फरमा दें। अगली कहानी पे चलते हैं, पेज 128, सच्चाई की तलाश, एक सहाबी के मुसलमान होने का किस्सा। हम भी अल्लाह से दुआ करते हैं कि अल्लाह ताला हमें भी सच की तलब लगा दे और इसकी तलाश करें। सलमान फ़ारसी रज़ी अल्लाहु अन्हो, नाम सुना हुआ, अल्हम्दुलिल्लाह, अपने ईमान लाने का किस्सा खुद सुनाते हैं, आइए सुनिए वो कहते हैं। अच्छा, आप जहाँ भी इनके मुसलमान होने का किस्सा लफ्ज़ आएगा ना, तो आप इसको अपने बामल मुसलमान होने, शौरी मुसलमान होने से रिलेट करिएगा, तो आप इंजॉय करेंगे इंशाल्लाह। कह के इन्हीं की ज़ुबान से कहानी, कहते हैं कि मैं इस्फहान में अपने वालिद के साथ रहता था, फ़ारस में थे ना, फ़ारसी नस्ल थी इनकी। कहते हैं मेरे वालिद बस्ती के तजुर्बेकार ज़मींदार और चौधरी थे, उन्होंने मुझे मजूसियत में इस कदर पक्का कर दिया था, मजूसियत क्या, फायर वर्शिपर, इस कदर पक्का कर दिया था कि मजूसियों के आतिश कदे में आग जलाने की जिम्मेदारी भी मुझ ही को सौंप दी गई। ये उनके लिए एक बड़ा मजहबी फरीजा था, रोज़ सुबह उठ के आग जलाते थे और जो वो जलाए वो बड़ा अच्छा काम कर रहा है। چنانچہ میں مجوسیوں کے لیے آگ سلگایا کرتا تھا اور آگ مسلسل جلتی رہتی ہے، یعنی بجھنے نہیں دینی ہوتی، اگر بجھ گئی تو گویا کہ ان کا خدا فوت ہو گیا، لمحہ بھر کے لیے بھی نہیں بجھ پاتی تھی۔ ایک روز میرے والد نے مجھے اپنی جاگیر کی رکھوالی کے لیے بھیجا اور کہا، اپنی ذمہ داری دھیان سے ادا کرنا اور جلدی واپس آ جانا، میں تمہارے بغیر اداس ہو جاتا ہوں۔ میں جاگیر کی طرف جانے کے لیے گھر سے نکلا، میرا گزر عیسائیوں کے گرجا گھر کے پاس سے ہوا۔ وہاں لوگوں کو کی آواز سنائی دی جو اپنی عبادت میں مشغول تھے، میں نے ان لوگوں کو دیکھا تو دیکھتا ہی رہ گیا، حتیٰ کہ پورا دن بیت گیا۔ ان کی عبادت مجھے اچھی لگی اور اس میں کشش محسوس ہوئی، میں نے دل ہی دل میں کہا، ھذا واللہ خیر من الدین الذی نحن علیہ، اللہ کی قسم یہ دین ہمارے دین کے مقابلے میں بہت اچھا ہے، یعنی یہ تو صرف آگ کی پوجا کرتے تھے، یہاں ذرا کچھ ڈفرینٹ سٹائل تھا۔ میں نے ان عیسائیوں سے پوچھا، میں تمہارے دین کی تعلیم کہاں سے پا سکتا ہوں، کہاں پا سکتا ہوں؟ انہوں نے بتایا، ملک شام میں۔ میں جب شام کے وقت اپنے والد کے پاس پہنچا، انہوں نے مجھ سے پوچھا کہاں تھے، میں نے انہیں پوری داستان کہہ سنائی۔ میرے والد نے میری بات سننے کے بعد مجھے لوہے کی زنجیر سے باندھ دیا، انہیں یہ خوف دامنگیر ہو گیا، یعنی ان کو فکر لگی کہ کہیں میں دین مجوس سے مرتد نہ ہو جاؤں۔ یہاں نوٹ کریں کہ ہر بندہ اپنے دین پہ پکا ہوتا ہے اور اس کو وہی اچھا لگ رہا ہوتا ہے۔ میں نے اس معاملے کی اطلاع عیسائیوں کو بھیج دی اور یہ بھی کہلوایا کہ جب تمہارے پاس ملک شام سے کوئی قافلہ آئے تو مجھے آگاہ کر دینا۔ قافلہ آیا تو انہوں نے مجھے خبر دی، قافلے کی واپسی کا وقت آ پہنچا تو میں کسی نہ کسی طرح لوہے کی زنجیروں کی گرفت سے نکل بھاگا اور قافلے میں شامل ہو گیا۔ ملک شام پہنچا تو میں نے وہاں کے باشندوں سے پوچھا، اس دین مسیحی کا سب سے بڑا عالم کون ہے؟ لوگوں نے مجھے گرجا گھر کے بشپ کا پتہ بتایا۔ بشپ بڑا پادری ہوتا ہے جس کا درجہ قسیس سے اوپر اور متران سے نیچے ہوتا ہے۔ قرآن میں آتا ہے نا، منہم قسیسینا، تو قسیس وہی ہے جیسے پریسٹ کہہ لیجیے آپ۔ میں اس پادری کے پاس پہنچا اور کہا، مجھے آپ لوگوں کا دین پسند ہے، میری تمنا ہے کہ میں آپ کے پاس رہوں، میں آپ کے ساتھ رہوں، گرجا گھر کے اندر آپ کی خدمت کا شرف حاصل کروں، آپ کے علم و فیض سے مستفید ہوں اور آپ کے ساتھ عبادت کیا کروں۔ پادری نے کہا، میری صحبت اختیار کر لو، کوئی حرج نہیں۔ میں اس پادری کے پاس رہنے لگا، جلد ہی اندازہ ہو گیا کہ وہ پادری بڑا مطلب پرست اور بڑا برا آدمی ہے۔ اس کو نوٹ کریں، ساتھ رہنے والے کو پتہ چلتا ہے بندہ کیا ہے، دور رہنے والوں کو تو سبھی اچھے لگتے ہیں۔ وہ لوگوں کو صدقہ و خیرات کا حکم دیتا، صدقے کی خوب ترغیب دلاتا، اور جب لوگ اس کی خدمت میں صدقہ و خیرات کا مال اکٹھا کر دیتے تو وہ سارا مال خود ہڑپ کر لیتا، مسکینوں اور فقیروں کو اس میں سے کچھ بھی نہ دیتا۔ اس نے لوگوں کے صدقات و خیرات سے اپنے لیے 7 صراحیوں میں سونا چاندی اکٹھا کر رکھا تھا۔ پہلے دور میں لوگ برتنوں میں ڈال کر چھپا دیتے تھے، تو اسی طرح اس نے بھی کیا ہوا تھا۔ میں اس کی خیانت اور زر پرستی یعنی مال کی محبت دیکھ کر اس سے بڑا نالا رہا کرتا اور اسے سخت نفرت کی نگاہ سے دیکھتا تھا۔ قضاء و قدر نے خود ہی فیصلہ کر دیا، وہ کچھ دنوں کے بعد مر گیا۔ جب اس کے کفن دفن کے لیے عیسائی لوگ اکٹھے ہوئے تو میں نے انہیں اصل حقیقت بتائی کہ یہ لاٹ پادری اچھا آدمی نہیں تھا، جیسا کہ اس کے بارے میں تم لوگوں کا خیال تھا، جیسا کہ تم لوگوں کا خیال ہے، بلکہ یہ تو نہایت گھٹیا انسان تھا۔ یہ تم لوگوں کو صدقہ و خیرات کا حکم دیتا تھا اور اس پر تمہیں ابھارتا رہتا تھا، اور جب تم لوگ اس کی خدمت میں مال اکٹھا کر دیتے تھے تو وہ سارا مال اپنے لیے ذخیرہ کر لیتا تھا اور اس میں فقرا اور مساکین کو کچھ نہیں دیتا تھا۔ عیسائیوں نے میری بات سنی تو بڑے حیران ہوئے، کہنے لگے، اس الزام کا ثبوت کیا ہے؟ میں نے انہیں ساتھ لیا اور پادری کا خزانہ دکھلایا۔ انہوں نے سونے اور چاندی سے بھری ہوئی 7 صراحیاں دیکھی تو غضبناک ہو گئے اور کہنے لگے، ہم اس بے ایمان کو ہرگز دفن نہیں کریں گے۔ چنانچہ انہوں نے اس پادری کو سولی پر لٹکا دیا اور اس کی لاش پر نفرت سے پتھر برسائے، پھر اس کی جگہ دوسرے شخص کو پادری بنا دیا۔ اب آپ دیکھیے کہ اس سے کیا پتہ چلتا ہے کہ سچ چھپتا نہیں ہے۔ اپنی زندگی میں اس کو لوگ بشپ بشپ کہتے ہوں گے لیکن بعد میں پتھر مارے، تو کبھی بھی کوئی غلط کام کرے اور ایسی خیانتیں جو اجتماعی خیانتیں ہوں، اس کے وقت انسان ڈرے کہ میرے بعد کہیں میرا ذکر برے معنوں میں نہ ہونے لگے۔ خیر، अब एक और शख्स पादरी आ गया। मैंने इस नए पादरी को बहुत अच्छा पाया। ये दुनिया से बेनियाज, आखरत का तलबगार और दिन रात की घड़ियों में हर आन नेकी का ख्याल रखने वाला शख्स था। इसके हुस्न किरदार की वजह से मैं इससे बहुत मोहब्बत करने लगा और मुद्दत तक इसके साथ रहा। जब इसकी वफात का वक्त आया तो मैंने दरख्वास्त की, मैं आपकी खिदमत में एक अरसे से हूँ, आपसे मुझे शदीद मोहब्बत है, लेकिन आपको अल्लाह का बुलावा आ चुका है, अब आप मुझे किसकी खिदमत में हाजिर होने की नसीहत फरमाते हैं और मेरी भलाई के लिए क्या हुक्म देते हैं। अब यहाँ देखिए इसकी सच्चाई। पादरी ने जवाब दिया, मेरे बच्चे अल्लाह की कसम, लोगों ने तबाही का रास्ता इख्तियार कर लिया है और असल दीन को बदल डाला है। इस वक्त रोए ज़मीन पर मुझे किसी के बारे में इल्म नहीं जो हमारी तरह सही दीन पर हो। अलबत्ता मूसल शहर में फलां आदमी है जो हमारी तरह सही दीन पर कायम है, तुम वहाँ चले जाओ और उसी के साथ रहो। पादरी मर गया तो मैं मुसल पहुंचा और जिस आदमी के बारे में पादरी ने खबर दी थी इसके साथ हो लिया। मैंने देखा ये भी अच्छा आदमी है, मगर कुछ ही दिनों में वो भी वफात पा गया। इसके मरने का वक्त आया तो मैंने गुजारिश की, फलां पादरी ने मुझे आपकी खिदमत में हाजिर होने की वसीयत की थी, चुनाचे मैं हाजिर हुआ। अब आपको अल्लाह का बुलावा आ चुका है, आप मुझे किसकी खिदमत में जाने की वसीयत फरमाएंगे और मेरे लिए आपका क्या हुक्म है। पादरी ने कहा, बेटा अल्लाह की कसम, मैं ऐसे किसी आदमी को नहीं जानता जो हमारी तरह सही दीन पर कायम हो। अलबत्ता नसीबैन जो तुर्की का एक शहर है, वहाँ एक ऐसा आदमी है जिसके उसके पास चले जाओ। इस पादरी का इंतकाल हो गया तो मैं नसीबैन के पादरी के पास पहुंचा, अपना तारुफ कराया और जो कुछ मेरे गुज़श्ता दोनों पादरियों ने बताया था इससे आगाह किया। पादरी ने कहा, ठीक है मेरे पास ठहर जाओ। मैं इसके पास रहने लगा। फिल वाक़े मैंने इसे पहले दोनों पादरियों ही के दीन पर पाया, लेकिन थोड़े ही दिन गुजरे थे कि इस पर भी आलमे नज़ा तारी हुआ, यानी इसकी मौत का वक्त आ गया। मैंने कहा, जनाबे वाला, फलां पादरी ने मुझे मूसल के पादरी की खिदमत में हाजिर होने का मशवरा दिया था और जब इसकी वफात होने लगी तो इसने आपकी खिदमत में हाजिर होने की तरगीब दी, चुनाचे मैं आपके पास कुछ दिनों तक रहा। अब जबकि आपको भी अल्लाह ताला का बुलावा आ चुका है तो मुझे आप कहाँ जाने की वसीयत करेंगे और मुझे क्या हुक्म देंगे। पादरी ने कहा, बेटा मुझे किसी ऐसे शख्स के बारे में इल्म नहीं जो हमारी तरह सही दीन का पैरोकार हो। अलबत्ता रोम, जिसको मौजूदा तुर्की में अमूरिया का इलाका है, वहाँ एक आदमी ऐसा है, अगर चाहो तो इसी के पास चले जाओ क्योंकि वो हमारी तरह सही दीन पर कायम है। इस पादरी का भी इंतकाल हो गया। मैं अमूरिया के पादरी की खिदमत में जा पहुंचा और उसे अपनी दास्तान सुनाई। उसने कहा, ठीक है मेरे पास ठहरो, मैं इसके पास रहने लगा। ये भी बहुत अच्छा आदमी था। कुछ दिनों के बाद इसकी वफात का भी वक्त आन पहुंचा। मैंने अर्ज़ की, मैंने गुजारिश की, आप मुझे किस बात का हुक्म करते हैं और किसकी खिदमत में हाजिर होने की वसीयत करते हैं। अब यहाँ से सुनिएगा। पादरी ने जवाब दिया, बेटे अल्लाह की कसम, मेरे इल्म में कोई शख्स ऐसा नहीं जो हमारी तरह सही दीन पर कायम हो और जिसकी तरफ मैं तुम्हारी रहनुमाई कर सकूं। अलबत्ता एक नबी के मबूस होने का वक्त करीब आ गया है, वो दीन इब्राहिम के साथ भेजा जाएगा और सर ज़मीने अरब में जाहिर होगा। वो नबी दो हर्रों यानी मदीना के दोनों जानिब से पथरीली ज़मीन के दरमियान खजूरों वाली जगह की तरफ हिजरत फरमाएगा। इसकी चंद वाज़ह निशानियां हैं। क्या वो हदिया कबूल करेगा, सदका खैरात नहीं लेगा, इसके दोनों कंधों के दरमियान मोहरे नबूवत होगी, हो सके तो इस मुल्क में चले जाओ। फिर वो पादरी इंतकाल कर गया और जितनी मुद्दत अल्लाह ताला ने चाहा मैं अमूरिया ही में मुकीम रहा। बिरादरान इस्लाम, गौर फरमाइए, ये किस कदर कठिन सबर आजमा मुशक्क़त आमेज सफ़र है जिसे सलमान फ़ारसी रज़ी अल्लाह अन्हो ने सिर्फ हकीकत की तलाश के लिए तय किया। दरियाओं की मोजें, पहाड़ों की चोटियाँ और बेआबो गया सहराओं की वसअतें भी इनकी जस्तजुए सदाकत पर गालिब ना आ सकीं। सुनसान जंगलों की पुरखार झाड़ियों से गुजरते हुए उन्होंने कई खित्तों को पार किया। इस आबला पाई, आबला पाई क्या होता है, पाँव में छाले पड़ जाना चल चल के, इस आबला पाई का मकसद इसके सिवा कुछ न था कि वो दीन हक को पालें। تاریخ لکھنے والے یعنی ہسٹورین مورخین نے لکھا کہ سلمان فارسی نے طویل عمر پائی اور تین مذاہب کون سے، مجوسیت، نصرانیت اور اسلام کے تجربات حاصل کیے۔ ان کی اصل طلب اور تڑپ صرف یہ تھی کہ وہ صحیح دین ڈھونڈ لیں، صرف یہی مقصد تھا جس کے لیے انہوں نے لمبے لمبے اور تھکا دینے والے کالے کوسوں کے سفر کیے جن کا حال آپ پڑھ رہے تھے۔ جتنی مدت اللہ کو منظور تھی وہ اموریہ میں ٹھہرے رہے، اس کے بعد اپنے پیر و مرشد پادری کی نصیحت کے مطابق رسول رحمت صلی اللہ علیہ وسلم کی تلاش و جستجو میں مدینہ منورہ کی طرف چل دیے، جوئندہ یا بندہ، یعنی جو ڈھونڈتا ہے وہ پا لیتا ہے۔ بڑی صعوبتیں یعنی مشکلات سہنے اور مسلسل تگودو کرنے کے بعد آخر کار بارگاہ رسالت میں آ پہنچے اور مسلمان ہو گئے۔ اس طرح وہ ایک جلیل القدر صحابی بنے اور اللہ تعالیٰ کے صحیفہ خوشنودی میں ان کا نام ہمیشہ کے لیے درج ہو گیا۔ ان کا واقعہ اگر آپ پڑھنا چاہیں تو مسند احمد 441-444 تک میں بھی ہے، سیر النبوہ ابن کثیر کی کتاب 297 میں بھی ہے، اور البدایہ اور نہایا کے جلد 2 میں 380 پیج پہ بھی ہے، اور سیرہ ابن حشام میں بھی یہ واقعہ موجود ہے۔ یہاں یہ بات اتنی ہوئی ہے نا، لیکن اگر آپ ان کے واقعات کو حدیث سے دیکھیں تو جب یہ نبی صلی اللہ علیہ وسلم کے پاس پہنچے تو انہوں نے آپ کو کیسے پایا، یہ بھی ایک دلچسپ واقعہ ہے۔ کیونکہ جب یہ مدینہ میں پہنچے تو اس وقت ابھی تک نبی صلی اللہ علیہ وسلم کی وہ مخالفت چل رہی تھی، تو یہ کھل کے نہیں پوچھ سکتے تھے کہ یہ کون ہے یا کیسے ہیں۔ خیر جب آپ کے پاس پہنچے، اب ان کو آزمانا تھا اللہ کے نبی کو کہ کیا یہ واقعی سچے نبی ہیں، تو انہوں نے ایک ان کو کھجور پیش کی، آپ نے پوچھا کہ یہ صدقے کی ہے یا ہدیے کی ہے، کہا کہ ہدیہ ہے، تو آپ نے لے لی۔ کہا کہ ایک بات تو پکی ہو گئی کہ یہ گفٹ لے لیتے ہیں۔ اگلے دفعہ اگلے دن کچھ اور پیش کیا، آپ نے پوچھا کہ یہ صدقے کی ہے یا تحفے کی ہے، کہا صدقے کی ہے، تو آپ نے کہا کہ میں صدقہ نہیں کھاتا، وہ بھی چھوڑ دیا۔ اب ان کو آپ کے پیچھے سے مہر نبوت دیکھنی تھی، تو انہوں نے بڑے طریقے اور بہانے سے اللہ کے نبی کی قمیض اتروائی، اور پیچھے آپ کے شان مبارک کے بیچ میں جو ایک نقش تھا جس کو نبوت کی نشانی کہتے ہیں، نقش نبوت تھا، وہ دیکھ لیا تو پھر یہ مان گئے۔ اور جب آپ ان کا واقعہ پڑھتے ہیں مسلمان ہونے کا، تو واقعی دل کو یقین ہوتا ہے کہ سچی طلب اور تڑپ ہو تو اللہ لے کر آتا ہے۔ اور اگر آپ اس بک میں یہ پیج پہ ان کا نقشہ دیکھیے تو ان کے جو سفر ہوئے، اصفہان سے چلے، ملک شام پہنچے، پھر موصل میں گئے، پھر نصیبین میں گئے، پھر اموریہ میں گئے، پھر وادی القرآن اور مدینہ منورہ، اگر آپ اس نقشے کی روشنی سے دیکھیں تو اچھا خاصا فاصلہ طے کیا انہوں نے۔ حق کی تلاش میں وہ گئے، ہم قرآن کی تلاش، علم کی تلاش، دین کی تلاش میں اتنی دور جاتے ہیں۔ یاد رکھیے کہ مسلم کا یہ ایک عجیب معاملہ ہے کہ علم کی تلاش میں سفر بہت کرتے تھے۔ راحلہ بولتے ہیں اس سفر کو جو علم کی طلب میں کیا جائے۔ پوری کتابوں کے اندر اس کے باب بندھے ہوئے ہیں کہ ہسٹورینز آلویز سرپرائزڈ ہوتے تھے، تاریخ لکھنے والے، تاریخ رقم کرنے والے حیران ہوتے تھے کہ یہ مسلمان اتنے سفر کیسے کر لیتے ہیں۔ آج کے دور میں، اس کلچر میں جس میں آپ اور میں زندہ ہیں، اس کی روایت دین کے علم کے ساتھ تو بہت تھوڑی ہے، بہت کم لوگ ہوں گے، اور وہ بھی جن کو اللہ کرے ام القرآن میں داخلہ مل گیا، جو بڑی بڑی یونیورسٹیز میں چلے گئے، تو وہ بچے جائیں گے اور پڑھیں گے۔ اس کے برعکس دنیاوی تعلیم کے لیے ایک شہر چھوڑنا تو بڑی بات ہے، دوسرا ملک لینا بھی آسان ہے۔ ایک شہر میں رہ کر آپ دیکھیے کہ ایک ایک گھنٹہ دور، دو دو گھنٹے دور بھی بچے جاتے۔ یونیورسٹیز تو آلموسٹ سٹی سینٹرز میں ہی ہوتی ہیں، پورے سببز میں سے لوگ جاتے ہیں۔ تو آپ نے، میں نے اس بات کو اس نظر سے سننا اور غور کرنا ہے، کیا میں علم کی طلب میں بھی اتنی دور جا سکتی ہوں؟ اور پھر اتنی قربانی ہے، یہاں تو آرام سے لگ رہا ہے نا، وہاں سے اٹھے وہاں چلے گئے، وہاں چلے گئے، پریکٹیکلی اتنا آسان تو نہیں تھا نا۔ اور آپ نے اس میں سے کیا سیکھا، کوئی شیئر کرے گا؟ چھٹا نہیں سلسلہ، یعنی کنسسٹنسی کی وجہ سے نبی صلی اللہ علیہ وسلم تک پہنچ گئے۔ اور اس میں آپ یہ بھی دیکھیں کہ ہر دین کے اندر کچھ اچھے لوگ تھے۔ جب تک نبی صلی اللہ علیہ وسلم نہیں آئے، کرسچینٹی ہو، جوڈائزم ہو، جو بھی الہامی دین ہے، उनके वो लोग जो अपने दौर के मुताबिक सही थे, यानी उनमें अभी हज़रत ईसा को अल्लाह का बेटा कहने का नज़रिया नहीं था, या इसी तरह उज़ैर को और इब्नुल्ला नहीं कहते थे, तो वो हक पे थे, वो अल्लाह को मानते थे। लेकिन अक्सरियत इनकी क्या है, ये जो आयत हमने वाक़या पढ़ा ना कि वो पहला प्रीस्ट जो था वो दौलत परस्त था और माल खाता था, तो सूरह तौबा में अल्लाह ने पूरी मिसाल दी, वल्लज़ीना यकनिज़ूना ज़हब वल्फिद्दत वला युन्फिकूनहा फ़ी सबीलिल्लाह, वो लोग जो सोना चांदी जमा करके रखते हैं और उसको अल्लाह के रास्ते में खर्च नहीं करते, तो वो कल क़यामत के दिन उनके लिए कंस बनेगा। फतुकवा बिहा जिबाहुहुम, उनकी पेशानियाँ, उनके पेशानियों पे दागा जाएगा, दूसरी चीज़ों पे भी। फिर एक और चीज़ भी इससे पता चलती है कि इतने प्रीस्ट्स से गुजार कर जो इनको अल्लाह के नबी के पास पहुँचाया गया, पहला ही कह देता हाँ वो एक शख्स से मदीना वाला वहाँ चले जाओ, ये तो उनको भी पता था ना कि आखिरी नबी के आने का वक्त मौजूद है। लेकिन अल्लाह ताला बाज़ दफ़ा ज़िंदगी में आपको मुख्तलिफ जगहों से गुजारता है। कैसे गुजारता है? घाट घाट का पानी पिलाता है, एक्सपीरियंस, तजुर्बा। आप उस काम के करने के काबिल होते हैं। आपको सलमान फारसी की और कोई बात याद है? जी, इन्हीं के मशवरे पे कह लीजिए कि इस्लाम एक दफ़ा फिर बच गया। अगर उस दिन सलमान फारसी का मशवरा ना होता या उस मशवरे पे अमल ना होता, तो इतने ट्रूप्स बन के जो आए थे मदीना, छोटी सी रियासत, उसके आगे ना टिकता। अल्लाह बाज़ दफ़ा एक बंदे को पूरे दीन के बचाव का ज़रिया बना लेता। और कहाँ से चले और कहाँ पहुँचे, कितने ही पानी। आप में से कई लोग अपनी पिछली ज़िंदगी पे गौर करके देखें, कई दफ़ा नेकियों के नाम पे, नेकियों के शौक में बहुत कुछ किया, बट बिकॉज कंसिस्टेंसी नहीं थी, हक नहीं था, या कोई ऐसे मामले थे कि जिसमें वो चीज़ आपको नहीं मिली तो भटकते रह गए। आज भी मेजॉरिटी ऑफ मुस्लिम्स इसी तरह भटक रही है। तलब है, ख्वाहिश भी है, कंसिस्टेंसी नहीं है, इस्तकामत नहीं है। जी आप। जी, और आप देखिए कि घर से कहाँ से निकले, बाप से छुप के। कई दफ़ा शुरू में दीन सीखने के लिए छुपना पड़ता है, ना बताओ ना छुपाओ। बहुत ज़्यादा अगर डांट पड़ती है, बहुत झगड़ा होता है, उसका जिक्र ही ना करो। टेक इट वेरी सीरियस। और इसको किस हाथ में लीजिए कि जिसके बाद आपको महसूस होने लगे कि घर में फितना ना बने, कोई झगड़ा ना हो, लड़ाई ना हो, ऐसा ऐसा चीज़ें खुद बहुत सेटल हो जाती हैं। जी आप पीछे से। मन जद्दा वजद्दा, यानी ये नहीं हो सकता कि सच्चे दिल से बंदा तलब करे और अल्लाह ना दे, बंदा नहीं रोकता। आपको पता है किसी के पास कोई चीज़ है, आप उसके पास चले जाते हैं मांगने, मना करता? ना पता हो तो और बात है, किसी को पता भी है आपके पास चीज़ है और फिर आप ना दें, कितनी शर्म आएगी। अल्लाह की तरफ बंदा तड़प के जाए तो ये कभी नहीं हो सकता कि अल्लाह ताला उसको ना दे। ठीक है जी आप। जी, अल्लाह ताला लोगों को चुन लेता है, तलब अंदर होनी चाहिए, तड़प होनी चाहिए, अल्लाह ताला फिर खुद ब खुद उससे खैर मजीद बढ़ा देता है। ठीक है, तो एक और कहानी पढ़ते हैं जिसमें हमें कुछ मजीद पॉइंट आउट की जाएंगी चीज़ें, और कैसे पता चलता है कि जब सच्चाई होती है तो अल्लाह ऐसे सच्चे लोगों का साथ देते हैं। अगली कहानी देखेंगे, नेकी के सफ़ीर, पेज 138, बुराई की चाबी। कौन बनना चाहता है? अल्लाह हम में से किसी को भी बुराई की चाबी ना बनाए, अल्लाह ताला हमें खैर की चाबियाँ और शर के ताले बना दे, आमीन तो कह दे। चलिए आइए सुनते हैं इस कहानी में क्या है। इसके साथ मेरे बड़े गहरे ताल्लुकात थे, यही ताल्लुकात बढ़ते बढ़ते भाईचारे में बदल गए। हम एक दूसरे की जुदाई बर्दाश्त ना करते थे। अचानक एक दिन इसके एक्सीडेंट की खबर मिली, कुछ देर बाद पता चला कि वो दम तोड़ गया है। अल्लाह इसकी लग्जिशों को माफ़ फरमाए, मुझे इसकी मौत का बहुत सदमा हुआ, मैं बहुत परेशान रहने लगा, इसलिए नहीं कि वो फोत हो गया, देर या सवेर मौत तो बहरहाल हर एक को आनी ही थी। मौत से ज़्यादा अटल और यकीनी चीज़ कोई और नहीं है, यानी मौत का डर गम तो होता ही है, लेकिन ये मौत तो आके ही रहेगी। असल जो गम या असल जो परेशानी थी वो कुछ और थी, वो क्या थी वो देखिएगा। मौत से ज़्यादा अटल और गैर यकीनी चीज़ और कोई नहीं। मुझे तो ये गम खाए जा रहा था कि इसके साथ मामला क्या होगा। चंद सेकंड रुकिए, जाने वाले फिर होते हैं ना, हाय हमारा फलां चला गया, आपका क्या ले गया, देकर ही जाते हैं लोग। ज़िंदगी में हाथ ना लगाने दे अपनी चीज़ों को, बाद में चीज़ें बट जाती हैं। इस पे रोइए, उसके साथ क्या होगा। अब इनका गम क्या था, वो इंटरनेट का माहिर था, फुखश तस्वीर जमा करना इसका मशगला था। इसने ओरियां यानी नेकेड न्यूट तस्वीर पर मुश्तमिल एक वेबसाइट भी चला रखी थी। बहुत से लोग इस वेबसाइट में रजिस्ट्रेशन हासिल कर चुके थे और इन्हें वक्फे वक्फे से नित नई तस्वीर ईमेल करता रहता था और ये काम वेबसाइट ऑटोमेटिक करती रहती थी। इसकी अचानक मौत ने बड़ी मुश्किलात पैदा कर दी। इनमें से एक बड़ी मुश्किल ये थी कि पासवर्ड यानी खुफिया कोड मालूम न होने की वजह से हम इस साइट को बंद करने से भी कासिर थे। अल्लाह अकबर, अल्लाह हम में से किसी को कोई बुराई का ऐसा अकाउंट ना बनाए कि जो हमारे बाद भी चलता रहे। ज़रा सा सोच कर तो देखिए कैसा दिल बंद होता है ना सोच कर। मैं जब इसे कंधा देकर चल रहा था तो यही सोच रहा था कि कब्र में इसका क्या बनेगा, इसका सामना किस चीज़ से होगा, इसका सामना किस चीज़ से होगा, इन फुखश तस्वीर से। मेरे जहन में कई सवालात जके बदीगरे आने लगे। इतने में हम कब्रिस्तान पहुंच गए। कब्रिस्तान की सर्द और सुनसान फिजा में वहशत फैली हुई थी। दूर तक न जाने कैसे कैसे छोटे बड़े लोगों की पस्तो बुलंद कब्रें खड़ी थी दूर तक न जाने कैसे कैसे छोटे बड़े लोगों की पस्तो बुलंद कब्रें दिखाई दे रही थी। लोग इसकी कब्र पर खड़े थे। मैंने इसकी कब्र में झांका। अचानक ख्याल आया कि न जाने कब्र में इसका क्या हाल होगा। बस लोगों को मैंने रोते देखा तो सोचा कि इन लोगों का रोना धोना इसे क्या फ़ायदा देगा। हमने इसे दफन किया और कब्र की अंधेर कोठरी और इसकी वहशतनाक तन्हाई का तसव्वुर करते हुए वापस आ गए। इसके अहलो याल और सख्त मेहनत से कमाया हुआ सारा माल बदस्तूर मौजूद था और इसके साथ सिर्फ इसके अमाल ही गए थे और इसका अमल था ही क्या। इसकी वालदा ने ख्वाब देखा, बहुत से बच्चे इसकी कब्र पर पेशाब कर रहे हैं। वो इसकी ताबीर पूछती फिरती थी, बेचारी को असल हकीकत का क्या इल्म। अल्लाह अकबर, मैंने ऐसे ख्वाबों के बारे में बहुत कुछ सुन रखा था। मैंने सोचा ताबीर की क्या ज़रूरत है, ख्वाब बिल्कुल वाज़े है। ये बच्चे जो इसकी कब्र पर पेशाब कर रहे थे वही लोग हैं जिन्हें ये फुखश तस्वीर भेजता था और वो आगे अपने दोस्तों को भेज देते थे। अफसोस, वो इन सब के गुनाहों का बोझ कैसे उठाएगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, वमन दाइला दलालतिन कान अलैहि मिनल इस्मी मिस्लु आसमी मन तबियहु ला यनकुसु ज़ालिका मिन आसामिहिम शैया। जो शख्स किसी गुमराही की तरफ दावत देता है इस पर गुनाह का इतना ही बोझ होगा जितना इसकी बात मानकर गुनाह करने वाले पर होगा। इसके गुनाहों में ज़रा भी कमी ना होगी। मैंने इसके साथ नेकी करने की सर तोड़ कोशिश की। वेबसाइट की सहूलत फ्राहम करने वाली कंपनी से राबता किया कि वो इस साइट को बंद कर दे, लेकिन कंपनी वालों ने माजरत कर ली, बल्कि वो मेरी बात सुनने के रवादार भी ना थे क्योंकि मुझे खुफिया नंबर ही मालूम ना था। मैंने बहुत आहो फुगां की लेकिन उन्होंने मेरी एक ना सुनी। मुझे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद, आपका ये फरमान याद आ गया, इन्न मिनन नासी मफातीह लिश्शर्री मगालीक लिलखैर, इन्न मिनन नासी मफातीह लिश्शर्री मगालीक लिलखैर। बेशक बाज़ लोग बुराई की चाबियां और नेकी के ताले होते हैं। मैं इसे समझाता था कि तू लोगों के गुनाहों का बोझ कैसे उठाएगा, बुराई की चाबी बनकर क़यामत वाले दिन दूसरों के गुनाह अपने कंधों पर किस तरह ला देगा। लेकिन इसके कानों पर जूं तक ना रींगती। वो कहता था, अभी तो मैं जवान हूँ, जब बुढ़ापा आएगा तौबा कर लूँगा। लेकिन ये सारी बातें महज धोखा थी। जिंदगी का क्या भरोसा, आदमी महज पानी का बुलबुला है। अल्लाह की पनाह, न जाने कितने नौजवान जिंदगी में मुब्तला होकर गुनाहों के कूचे में चले जाते हैं, और खुदा जाने कितनी लड़कियां हैं जो इस दलदल में फंसी हुई हैं। वो आदमी मर गया, लेकिन इसके आमाल कभी फनाह ना होंगे। क़यामत के हजूम व हिजान में इसे अपने सारे करतूतों का जवाब देना पड़ेगा। इससे इन तमाम तस्वीर के बारे में पूछा जाएगा जिसने फहाशी के तलबगारों को भेजी और दूर तक उरियानी की वबा फैलाती चली गई। आह, वो इस मासीयत जारिया, एक होता है सदका जारिया और एक है मासीयत जारिया का बोझ, ना मालूम मुद्दत तक ढोता रहेगा। मेरी दुआ है कि अल्लाह ताला उसे माफ़ कर दे। चंद रिवायतें थी जो इसमें, वो सही मुस्लिम की 2674 और इब्ने माजा 237 और सिलसिला तो सहीहा 320 जिल्द नंबर 3 1332। मेरा ख्याल इसमें जो हमने सीखा है वो बहुत ऑब्वियस है। आज के दौर में ऐसे काम करने वाले कितने लोग हैं जिनसे शर फैल रहा है। कभी भी अपने बच्चों को कोई ऐसा प्रोफेशन चूज़ ना करने दें कि जो उनकी ज़िंदगी में और उनके बाद बुरा सदका जरिया बने। आप देखिए, इस वक्त उस शख्स के ऊपर रहम इसलिए आ रहा है ना कि वो मर गया, तो जो जिंदा लोग ये काम कर रहे हैं, आखिर कोई तो करता है ना। वेबसाइट्स देखिए, मॉल्स में देखिए, गलियों में नाइट क्लब्स हैं, कुछ ऑन साइट हैं तो कुछ ऑनलाइन है, और कुछ शहर दुनिया के ऐसे हैं जो मारूफ हैं सिर्फ इस बात पे। हमारे पास एक सिस्टर मूव हुई थी किसी मुल्क से, नाम नहीं लेती क्योंकि आपके जहन में ना आ जाए कि वहाँ ही की बात है, तो वो बताती कि वहाँ गली गली आम रोड्स पे जैसे ग्रोसरी स्टोर्स हैं ना, या आमतौर पे जो बाज़ार आमतौर पे चीज़ें होती हैं, तो वहाँ सेक्स स्टोर्स हैं। राह चलते, छोटा सा वो मुल्क है और छोटी सी जगह, लेकिन वो सिर्फ इस वजह से वहाँ से अपने छोटे छोटे बच्चों को लेकर मूव हो गई कि ये तो इन गलियों में से गुजरते हुए ये चीज़ें देखेंगे तो इनको कहाँ बुरी लगेंगी, और वहाँ हर वो चीज़ है जो इस गंदे काम में मुआवन है। वो सब टूल्स भी हैं जिससे ये चीज़ें हैं, और वो सब हरकतें भी वहाँ होती हैं। सोचने की बात है। और याद रखिए कि यानी घिन आती है सोचते और बात करते हुए कि लोग अपने कारोबार को बढ़ाने, यूनिक करने, अच्छा करने के नाम पर क्या कुछ करते हैं। यानी यहाँ बैठ के तो कम से कम मैं शेयर नहीं कर सकती, मुझे किसी ने एक आधी वीडियो सिर्फ इसी डर से कि देखिए अब ये भी होने लगा, ये भी होने लगा, और अपना बिजनेस चलाने के लिए लोग क्या कुछ गंदे काम करते हैं। कोई बात आप कहिए जी। आप वट एम आई लिविंग बिहाइंड, कभी भी सोचे आज जाके अपनी हर वो चीज़, हर वो कागज़, हर वो ईमेल, हर वो पिक्चर डिलीट कर दीजिए, नहीं पता मौत आएगी तो क्या होगा। देखिए ना, हमारा फ़ोन लॉक रहता है बिलफर्ज, आपने किसी को बताया भी हुआ है पासवर्ड या नहीं भी बताया हुआ, आपको अचानक कुछ हो जाए क्या करेंगे। अब तो ऐसे फ़ोन आ गए हैं कि आप पासवर्ड ना बताएं तो वो ज़ाया। यानी मेरा फ़ोन खुदा न खास्ता चोरी होके गुम होके कहीं के हाथ गया, किसी को कुछ नहीं मिलना, इतने स्ट्रिक्ट किस्म के पासवर्ड आ गए। इतनी ज़रूरत क्यों पड़ी इन चीज़ों की, सोचने की बात है। और अपने बच्चों को ख़ास तौर पर खुदा के लिए इन चीज़ों पर लेकर आए। किसी के हाथ आपका फ़ोन लग जाए और उसमें गंदी चीज़ें हों, आपकी क्या इज्जत है उसके दिल में। तो ये आग का अंगारा आपने पकड़ा हुआ है कि फ़ोन पकड़ा हुआ है। फैशन है, गंदगी है, ख़राबी, इन चीज़ों को पाक रखिए। अल्लाह ताला क्या कहते हैं इबादुर्रहमान, जब वो किसी गलत जगह से गुजरते हैं, मर्रू किरामा, वहाँ से हिरास कर जाते हैं, मौरिदून बन जाते हैं। अनिल लग़्वहुम मौरिदून, सूरत मोमिनून शुरू में हमने क्या पढ़ा कि ये लग़्व से मुंह फेरते हैं। और मोमिन का टेस्ट इतना गंदा, हम गंदगी रखते हैं, बच्चे का पैंपर पकड़ के फिरता है कोई हाथ में, गंदी बदबूदार चीज़ हाथ में लेकर किसी महफिल में जाएंगे। तो ये तो टच है, ये देखिए ये छूना क्या टच है, माँ कद्दम हुआ सारा हूँ। और स्पेशली ऐसी मूवीज, ऐसी वीडियोस, फिल्में ब्लॉक कीजिए, बहुत कुछ है गंद। आपको अपने बच्चों का दिमाग इतना साफ सुथरा करना है कि उनकी फितरत सलीमा भी इसको बर्दाश्त ना करे, वरना क्या मुश्किल है। जी आप,
जैसे आपने कहा कि कंडीशनिंग बहुत इम्पोर्टेंट है बच्चों में, तो जैसे आपने कहा कि वो उस लेडी ने वहाँ से निकाला, तो अगर वो देखते रहते हैं तो उनको आम जैसी बात
आम लगती है,
तो हम बच्चों को अभी से अगर कंडीशन करेंगे
बिल्कुल जी, वी शुड। देखिए ना, आप बदबू में रहें थोड़े दिन बाद बदबू ख़त्म हो जाती है। वो कहते हैं ना, पहले बहुत बदबू आई, फिर मैं आई तो आपकी बदबू ख़त्म हो गई। ख़त्म नहीं हुई, आपने एक्सेप्ट कर ली, आपको आदत हो गई उस बदबू की। जी आप,
एक ये भी कहा जाता है कि आप अपने फेसबुक पे या अपने व्हाट्सएप पे किसी भी एक्ट्रेस की तस्वीर भी मत लगाएं, क्योंकि आप वजह बन रहे हैं दिखाने की।
देखिए, किसी की क्या लगानी, हम तो अपनी दिखाते हैं। एक क्लिक करके कॉन्टेक्ट खोल कर देखिए कौन कैसा लगता है ना। लोगों को आप जानते, आपको पता भी नहीं कौन कौन आपसे देखकर लुत्फ उठा रहा है। अगर आप बहुत हसीन भी लग रहे हैं, इस शौक में आपने अपनी पिक्चर लगा दी, आपको क्या मिला? 100 लोगों ने आपकी तस्वीर देखी और आपके हुस्न को सराहा, तो व्हाट नेक्स्ट, आपको क्या मिला? किसी एक ने भी आकर आपको कुछ देना? अल्लाह ने कैसा प्यारा निज़ाम रखा, आपको जहाँ से कुछ मिलना है आप उधर दिखा लीजिए, कोई दादो दहेज ले लीजिए, कोई तारीफ़ें करवा लीजिए, कोई प्यार मोहब्बत ले लीजिए, उससे तो बेनियाजी। और सारी दुनिया को आप जाकर अपने हुसन के तोश दिखा, और अगर इससे ऑपोजिट है तो क्या दिखाना। शुक्र कीजिए अल्लाह ने आपको जैसा भी बनाया, ढके छुपे रहिए, यहाँ तो हर बंदे को नुमाया होने का शौक है। तो बहरहाल आगे चलते हैं। जी इसीलिए ना कि शैतान ने मत मार दी, सीधी चीज़ उल्टी। जी वो कहते हैं ना कि जो ना खूब था वो खूब हुआ, कि गुलामी में बदल जाता है कौमों का ज़मीर। इंशाल्लाह नेक्स्ट बात बात में करते हैं, आगे चलते हैं इंशाल्लाह। अगली कहानी पेज नंबर 143, अल्लाह की शान सत्तारी और गफ्फारी। आप नोट करें, इस पूरी बुक में ज़्यादा वाक़या तौबा के, तो ये कहानियाँ कितनी फ़ायदा मंद हैं दूसरों को बताने के लिए। मूसा अलैहिस्सलाम के ज़माने में बनी इसराइल कहत का शिकार हो गए। सारे लोग इकट्ठे होकर मूसा अलैहिस्सलाम के पास आए और कहने लगे, ए कलीमुल्ला, अपने रब से दुआ कीजिए कि हम पर अपनी रहमत की बरखा बरसा। मूसा अलैहिस्सलाम इनके साथ सहरा की तरफ चल दिए। बनी इसराइल की तादाद 70,000 से ज़्यादा थी। इन सब ने इकट्ठे होकर दस्ते दुआ बुलंद किया। परागंदा हालत, बिखरे हुए बाल, गर्दो गुबार से अटे हुए चेहरे, भूख और प्यास के सताए हुए, ये लोग अल्लाह ताला के हजूर गिड़गिड़ाने लगे। मूसा अलैहिस्सलाम भी दुआ करने लगे, इलाही हमें सैराब कर दे, हमें बाराने रहमत से नवाज, हम पर दूध पीते बच्चों की वजह से तरस खा, चिरिंद परिंद यानी परिंदे और जानवर सभी तेरी रहमत के मुंतजर हैं। इलाही ये सफ़ेद रेश बूढ़े यानी सफ़ेद दाढ़ियों वाले, इलाही ये सफ़ेद दाढ़ियों वाले बूढ़े तेरे हजूर झुक गए, हम पर रहम फरमा। मर्ज़ बढ़ता गया जू जू दवा की, वो जू जू दुआ करते गए, आसमान की आतिश फिशानी में इजाफा होता गया, धूप अपने जौहर दिखाने लगी, सूरज की हरारत लोगों को जलाने लगी। हज़रत मूसा ने फरियाद किया, अल्लाह हम पर रहम फरमा, हमें बारिश अता फरमा। अल्लाह ताला ने फरमाया, मैं तुम पर अपनी रहमत कैसे बरसाऊं? तुम्हारी सफ़ों में एक ऐसा बदबख्त मौजूद है जो 40 साल से मेरी नाफरमानियों पर अड़ा हुआ है। ऐलान करो कि वो कम बख्त तुम में से निकल जाए, तो मैं तुम्हें खुशहालियों से नवाज दूंगा। तुम्हें सिर्फ इसी एक नाफरमान बंदे की वजह से बारिश से महरूम किया गया। देखिए अल्लाह की शान, नाम फिर भी नहीं बताया। मूसा अलैहिस्सलाम ने बुलंद आहंगी से ऐलान किया, ए अपने रब के की नाफरमानियाँ करने वाले और 40 साल से अपने रब का मुकाबला करने वाले, यहाँ से निकल जा, तेरी वजह से सारे चरिंद परिंद बच्चे और बूढ़े मर्द और औरतें परेशान हैं और अल्लाह की रहमत से महरूम हैं। इस गुनाहगार ने दाएं बाएं देखा, कोई बाहर ना निकला। इसे पता चल गया कि बस मेरा ही अखराज मतलूब है, यानी मुझे ही निकालना यहाँ से। इसने अपने दिल में सोचा, अगर मैं आज बाहर निकल गया तो सारे बनी इसराइल में मेरी रुसवाई हो जाएगी। अगर मैं बैठा रहा तो मेरी वजह से रब की रहमत रूठी रहेगी। वह बहुत रोया और नदामत की वजह से अपना सर कपड़ों में छुपा लिया। फिर वह चुपके चुपके रब्बे करीम के हजूर आहोजारी करने लगा, ऐ मेरे माबूद, ऐ मेरे मालिक, मैं 40 साल तक तेरी नाफरमानी करता रहा, तूने मुझ पर पर्दा डाले रखा और मुझे मोहलत अता करता रहा, मैं अपने किए पर बहुत शर्मिंदा हूँ। मालिक, मैं तेरे दर पर आ गया हूँ, मुझे माफ़ कर दे, मेरी तौबा कबूल फरमा ले। अभी इसकी दुआ मुकम्मल नहीं हुई थी कि आसमान पर हर तरफ से बादल उमड़ आए और मूसलाधार बारिश होने लगी। मूसा अलैहिस्सलाम को बड़ी हैरत हुई। अल्लाह ताला से अर्ज़ किया, इलाही, तूने बड़ा करम फरमाया, हमें बारिश से नवाज दिया, हालांकि हम में से तो कोई भी बाहर नहीं निकला। अल्लाह ताला ने फरमाया, जिसकी वजह से मैंने बारिश रोक रखी थी, उसी की वजह से तुम्हें बारान रहमत से नवाजा। इसको हाईलाइट करें। मूसा ने दरख्वास्त की, इलाही, मुझे वो खुश नसीब तौबा करने वाला बंदा दिखा तो सही। तजस्सुस होता है ना इंसान के दिल में कि है कौन। अल्लाह ताला ने फरमाया, ऐ मूसा, जब वो मेरी नाफरमानी करता था तो मैं इस वक्त भी इसकी पर्दापोशी करता था, इसकी लाज रखता था, मैंने तो इसे इस वक्त भी रुसवा नहीं किया। अब तो वो तौबा करके मेरी चौखट पर आ पड़ा है, अब वो नदामत के आंसू बहाता है, मेरी इताअत करता है, अब वो मुझे बहुत प्यारा है, अब मैं इसे कैसे रुसवा करूं। ये किताब है तवाबीन इब्ने कुदामा की, उसमें मौजूद है वाक़या, पेज 60, 21। तो क्या पता चला कि अल्लाह बंदे के गुनाहों को छुपाता है। हमें क्या करना चाहिए? उछालना चाहिए, सुना तुमने, कहा तुमने, देखा तुमने, नहीं। ये अल्लाह की शान को अगर सामने रखें तो जब वो छुपाता है जिसमें कोई ऐब नहीं है, जो कद्दूस है, तो हमें कितना छुपाना चाहिए। हदीस में आता है कि जो बंदा किसी के ऐबों के पीछे लग जाता है ना, अल्लाह उसके ऐबों के पीछे लग जाता है और उसको उसके घर में बदनाम कर देता है, घर में। और कोई 7 पर्दों में छुपकर भी गुनाह करेगा ना, अल्लाह उसको नुमाया कर देगा। हज़रत उमर के दौर में किसी ने चोरी की, पकड़ा गया, हज़रत उमर ने उसको पकड़ा, सजा देने लगे, कहा नहीं माफ़ कर दे अमीरुल मोमिनीन, जो मेरी पहली चोरी है। फरमाया, तो झूठ बोलता, अल्लाह कभी किसी के पहले जुर्म पे उसको रुसवा नहीं करता, ये पहली होती तो अल्लाह इसको खुद ही छुपा लेता। अल्लाह अकबर कबीर, अस्तगफिर। आज के बाद तौबा कीजिए, नियत कीजिए, इरादा कीजिए, मैंने किसी की बुराई नहीं नुमाया करनी, नहीं खोलनी, मैं किसी की बुराई का इश्तिहार नहीं बनूंगा। और कुछ लोगों का टेस्ट इतना गंदा होता है, खूबी किसी में उनको कोई नहीं दिखती, और जो कुछ बाकी चीज़ें हैं वो उनको दिखेंगी। और जितना ज़्यादा आप देखेंगे ना, आप अपने अंदर से ये चीज़ निकालें, नंबर एक, आपके वक्त में बरकत। जो दूसरों के ऐप चुनता है ना, वो मसरूफ़ बहुत रहता है, क्योंकि बाकी लोगों में ऐप बहुत सारे होते हैं। फिर इसी तरह से आप देखिए, उसका दिल दिमाग परेशान रहता है ना। आपको किसी की एक बात बुरी भी पता चले तो आप थोड़ी देर के लिए तो इफ़ेक्ट होते हैं ना, फिर आप देखिए आपके ऊपर उसका असर होता है, आप इफ़ेक्टेड हैं उसके ऊपर। फिर इसी तरह से आप दूसरी चीज़ों को लेते जाएं, अपने आप को बेज़रर कर लें। ला दरर वला दरार, मिन हुस्न इस्लामी तरकुहु महला, यानी आदमी के इस्लाम का हुसन क्या है कि वो हर बेकार बेमानी चीज़ को छोड़ दे। कोई और जहन में कोई नुक्ता आ रहा है जो मैंने नहीं बोला, वो भी आप बोल सकते हैं, बात अमूमी है जी। आप माफ लें, और इसे ये भी पता चलता है ना कि जब बारिश ना हो तो अल्लाह से ही मांगना चाहिए, खुली जगहों पे जाके मांगना चाहिए। और इससे ये भी पता चलता है कि एक बंदा दुआ मांगे, अल्लाह को उसकी भी परवाह है, पर बहुत सारे जब मिल के मांगते हैं तो अल्लाह को और भी अच्छा लगता है। तो चलिए फिर अगली कहानी, पेज 146, इस्लाम का जर्री जवान बहादुर शख्स का किस्सा है। तुफैल बिन अमर रज़ी अल्लाहु अन्हुमा कबीला दौस के सरदार थे। इनकी बात इनके कबीले के लोग गौर से सुनते और इस पर अमल करते थे। आपका अपने बारे में क्या ख्याल है? कितने लोगों को लगता है कि घर वाले उनकी बात बड़े गौर से सुनते हैं? مجھے بتایا ایک بھی نہیں. چلیے خاندان والے, دوست دوست نہیں سنتے, اصل میں آپ دوستوں کی سنتے ہیں اس لیے. بہرحال اگر کوئی آپ کی بات غور سے نہیں سنتا نا تو سارا اس کا قصور نہیں ہوتا, آپ کا بھی قصور ہوتا ہے. ایک چھوٹا سا سیشن دیا تھا ایک وقت پہ کہ آپ کسی کو کوئی کام کہتے ہیں اور وہ ہوتا ہے کہ نہیں ہوتا, چھ چیزیں شیئر کی تھیں کہ جا کے نوٹ کیجئے کہ کہیں آپ میں وہ کمی تو نہیں تھی, کیونکہ یہ بہت ضروری ہے. اب میں بول رہی ہوں اور آپ کو میری آواز ہی نہیں پہنچ رہی تو میرے بولنے کا کیا فائدہ. کئی دفعہ ہم دوسروں کو باتیں کر رہے ہوتے ہیں, اگلے نے پتہ چلتا ہے ہیڈ فون لگائے ہوئے, آپ کیا کریں. تو میک شیور کریں کہ پیپل آر لسننگ, ٹھیک ہے. سوتوں کو جا کر ہم کوسنے دے دوں کہ آ جاتے ہیں, بےچارے سو رہے ہوتے ہیں, آپ خود ہی کھپ کھپ کے آ جاتے ہیں. پہلے جگائیے پھر ڈانٹیے, ٹھیک ہے. بہرحال وہ اپنے شہر سے بغرض تجارت مکہ مکرمہ تشریف لائے. اشراف قریش ان کے ارد گرد اکٹھے ہو گئے. انہیں یہ خوف دامن گیر تھا کہ کہیں یہ دائرہ اسلام میں داخل ہو کر محمد صلی اللہ علیہ وسلم کے پیروکاروں میں شامل نہ ہو جائیں. چنانچہ انہوں نے طفیل بن عمر کو نبی اکرم صلی اللہ علیہ وسلم سے نفرت دلائی اور آپ کی بات سننے یا آپ کی مجلس میں جانے سے منع کر دیا. اشراف قریش بولے, اے طفیل, آپ ہمارے شہر میں تشریف لائے ہیں, ہمارے ہاں ایک آدمی ہے, اس نے ہمارے معاملات بگاڑ دیے, اس نے ہم میں جدائی ڈال دی اور ہمارا شرازہ منتشر کر دیا. اس کی باتوں میں وہ جادو ہے جس کے ذریعے وہ دلوں کی دنیا بدل دیتا ہے. یہ اللہ کے نبی پر ایک الزام لگاتے تھے وہ لوگ, جو سچا تھا ایک حد سے, کیونکہ سچ میں کشش ہوتی ہے. وہ لوگوں کے والدین اور ان کے بھائی بہنوں اور بیویوں کے ماں بہن جدائی پیدا کر دیتا ہے. یہ کیوں کہتے تھے کہ حق سمجھ آ جائے تو لوگ پھر نہیں ڈرتے تھے کہ ہم کس سے کیا کہیں گے. ہمیں ڈر ہے کہ کہیں وہ ہماری طرح آپ کو اور آپ کی قوم کو نقصان نہ دے دے, کہیں نقصان نہ پہنچا دے. لہذا آپ خبردار رہیے, اس سے کلام کیجئے نہ اس کی باتوں پر کان دھریے. تو فیل رضی اللہ عنہ کا بیان, اللہ کی قسم وہ مسلسل میرے کان بھرتے رہے. میں نے عزم کر لیا کہ محمد صلی اللہ علیہ وسلم کی کوئی بات نہیں سنوں گا. پھر میں بیت اللہ شریف گیا. رسول اللہ صلی اللہ علیہ وسلم خانہ کعبہ کے پاس نماز پڑھ رہے تھے, میں بھی آپ کے نزدیک کھڑا ہو کر نماز پڑھنے لگا. اللہ تعالیٰ نے میرے نہ چاہنے کے باوجود آپ کا کچھ کلام مجھے سنا دیا. مجھے آپ کا کلام بہت اچھا لگا. میں نے اپنے دل میں کہا, میری ماں مجھے گم کر دے. اللہ کی قسم میں بڑا چلاک اور ہوشیار شاعر ہوں, اچھے برے کلام کی تمیز رکھتا ہوں. میں اس آدمی کا قول کیوں نہ سنوں, اگر یہ اچھی بات بتلائے گا تو قبول کروں گا, اگر کوئی ناگوار بات کہے گا تو چھوڑ دوں گا. ابھی میں بیٹھا ہی تھا کہ رسول اکرم صلی اللہ علیہ وسلم اٹھے اور اپنے گھر روانہ ہو گئے. میں بھی پیچھے پیچھے ہو لیا اور آپ کی خدمت میں حاضر ہو گیا. میں نے عرض کیا, ہے محمد صلی اللہ علیہ وسلم, آپ کی قوم نے آپ کے بارے میں مجھ سے یہ باتیں کہی ہیں. اللہ کی قسم ان لوگوں نے آپ کے خلاف میرے کان اس قدر بھر دیے کہ میں نے آپ کی بات سننے سے محفوظ رہنے کے لیے اپنے کانوں میں روئی ٹھونس لی, مگر اللہ نے میرے نہ چاہنے کے باوجود مجھے آپ کے کلام کا کچھ حصہ سنا دیا. کیا پتہ چلا کہ اللہ جس دل میں خیر دیکھتا ہے نا اس کو سنوا دیتا ہے. سچی بات ہے کہ میں نے آپ کا کلام بہت ہی اچھا پایا, اس لیے درخواست ہے کہ اب آپ مجھے اپنی بات سنائیں. تو فیل کہتے ہیں کہ رسول اللہ نے میرے سامنے اسلام کی دعوت پیش کی اور قرآن کریم کی تلاوت فرمائی. اللہ کی قسم میں نے اس سے اچھا اور دل ربا کلام کبھی نہ سنا تھا, نہ اس سے بہتر تعلیم کسی نے دی تھی. میں فوراً کلمہ شہادت پڑھ کر دائرہ اسلام میں داخل ہو گیا اور عرض کیا, اللہ کے نبی, میں ایک ایسا آدمی ہوں کہ میری قوم کے لوگ میری بات مانتے ہیں. اب میں ان کے پاس جاؤں گا اور انہیں اسلام کی دعوت دوں گا. آپ میرے لیے اللہ تعالیٰ سے کسی نشانی کی دعا فرما دیں جو میری قوم کے دائرہ اسلام میں داخل ہونے اور میری دعوت قبول کرنے میں مدد دے. رسول اللہ صلی اللہ علیہ وسلم نے میری درخواست سن کر یہ دعا فرمائی, اللہم اجعل لہ آیا, اے اللہ اس کے لیے کوئی نشانی عطا فرما. یعنی بعض دفعہ ایک ظاہری علامت بھی چاہیے ہوتی ہے, تو اللہ نے ان کے لیے کیا مقرر کی. پھر میں اپنی قوم کی طرف روانہ ہو گیا. پھر جب میری قوم کے لوگ مجھے نظر آنے لگے تو یکا یک میری آنکھوں میں چراغ کی طرح ایک روشنی پیدا ہو گئی, یہ اللہ نے ان کو دی تھی. یہ کچھ چیزیں ہوتی ہیں نا گاڈ گفٹڈ جو آپ کہتے ہیں, تو یہ اللہ تعالیٰ کبھی کبھی اپنے راستے میں نکلنے والوں کو دینے لگتے ہیں. یہی ان کے ساتھ ہوا. کہتے ہیں کہ میں نے کہا ہے اللہ میری یہ روشنی میری آنکھ سے ہٹا کر کسی اور جگہ منتقل فرما دے، کیونکہ مجھے خدشہ ہے کہ اسے دیکھ کر میری قوم کے لوگ یہ نہ کہنے لگے کہ تو نے اپنا دین ترک کر دیا ہے، اسی لیے اللہ تعالیٰ نے بطور سزا تیری آنکھ میں یہ عیب لگا دیا۔ یہ دعا کرتے ہی روشنی میری آنکھ سے منتقل ہو کر میرے کوڑے کے اوپر آ گئی۔ لوگ میری روشنی، وہ روشنی میرے کوڑے، کوڑا کیا وپ جو بھی چلاتے تھے جانور کو ہانکنے کے لیے، وہ روشنی میرے کوڑے پر دیکھنے لگے اور یہ سمجھنے لگے جیسے یہ کوڑا نہیں کوئی جھل ملاتا ہوا چراغ ہے۔ جب میں اپنی قوم کے پاس پہنچا تو میرے ضعیف العمر والد محترم میرے پاس تشریف لائے۔ میں نے ان سے کہا ابا جان آپ مجھ سے الگ ہی رہیں، کیونکہ اب میرا اور آپ کا رشتہ ایک نہیں رہا۔ میرے والد نے پوچھا آخر کیوں میرے بیٹے؟ میں نے بتایا میں دائرہ اسلام میں داخل ہو کر محمد صلی اللہ علیہ وسلم کے پیروکاروں میں شامل ہو چکا ہوں۔ میرے ابا جان نے کہا میرے بیٹے میرا دین بھی وہی ہے جو تیرا دین ہے۔ پھر انہوں نے کلمہ شہادت اشہد اللہ الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمد عبدہ ورسولہ پڑھا اور اسلام قبول کر لیا۔ اتنے میں میری بیوی آ گئی، میں نے اس سے بھی وہی بات کہی جو والد سے کہی تھی، وہ بھی دائرہ اسلام میں داخل ہو گئی۔ پھر میں اپنی قوم کے لوگوں کے پاس کیا انہیں اسلام کی دعوت دی، وہ ٹال مٹول کرنے اور مجھ سے منہ موڑنے لگے۔ میں فوراً مکہ مکرمہ پہنچا، رسول اللہ کی خدمت میں حاضر ہوا اور عرض کیا اللہ کے رسول قبیلہ دوس کے لوگ مجھ پر لہو لعب کے ذریعے غالب آ گئے ہیں، وہ میری دعوت قبول کرنے سے کترا رہے ہیں، آپ ان کے لیے بد دعا کر دیں۔ رسول اکرم نے میری گفتگو سن کر اپنے دونوں ہاتھ اٹھائے اور قبلہ رو ہو گئے۔ میں نے دل میں کہا اب دوس ہلاک ہو گئے، ان کی تباہی آ گئی۔ کتنا یقین تھا صحابہ کو اللہ کے نبی کی دعا یا بد دعا کی قبولیت پہ۔ مگر رسول اللہ نے یہ دعا فرمائی اللہم اہدی دوسن، اللہم اہدی دوسن، اللہم اہدی دوسن۔ اے اللہ قبیلہ دوس کو ہدایت دے، اے اللہ دوس کو راہ راست پر لا، اے اللہ دوس کو راہ راست پر لیا، اے اللہ دوس کو سیدھی راہ پر گامزن فرما۔ پھر آپ نے مجھ سے فرمایا ارج الا قومی کا، اپنی قوم کی طرف واپس جا، فدہم اللہ تعالی اور انہیں اللہ تعالیٰ کی طرف دعوت دو، ورفق بہم اور نرمی سے پیش آؤ۔ نوٹ کریں آپ بھی، پورے یقین سے بات کریں، سچ کہیں بٹ نرمی سے۔ جی ہاں، یہ ہے نبی رحمت جن کی بد دعا کی درخواست کی جاتی، مگر آپ بد دعا کی بجائے دعاؤں کے پھول برساتے۔ ایسا کیوں نہ ہو، آپ تو رحمت عالم تھے، انسانوں کے لیے نہیں حیوانوں کے لیے بھی سرمایہ رحمت بن کر آئے تھے۔ اللہ تعالیٰ نے آپ کی شفقت و مہربانی کا تذکرہ کرتے ہوئے ارشاد فرمایا لَقَدْ جَاءَكُمْ رَسُولٌ مِنْ أَنْفُسِكُمْ عَزِيزٌ عَلَيْهِ مَا عَنِتُّمْ حَرِيصٌ عَلَيْكُمْ بِالْمُؤْمِنِينَ رَءُوفٌ رَحِيمٌ۔ اینڈ ہے سورت توبہ کا۔ کیا مطلب ہے اس کا؟ یقیناً تمہارے پاس ایسے رسول تشریف لائے جو تم ہی میں سے ہیں، انہیں تمہاری تکلیف کی باتیں گراں یعنی بوجھل گزرتی ہیں، وہ تمہاری بھلائی کے بڑے آرزو مند رہتے ہیں، ایمان والوں پر بڑے ہی شفیق اور مہربان ہیں۔ یعنی اللہ کے نبی کو اچھا نہیں لگتا کہ مسلمانوں کو کوئی تکلیف پہنچے۔ طفیل دوسی آگے بیان کرتے ہیں پھر میں سرزمین دوس میں مسلسل دعوت و تبلیغ کی خدمت انجام دیتا رہا، وہ سب کے سب اسلام لے آئے۔ دعا کریں آج ہمارے بھی سارے ملنے والے رشتہ دار خاندان والے اللہ کے بندے بن جائیں شعوری طور پر، اور کلمہ حق کی شہادت دینے لگے۔ اسی دوران نبی صلی اللہ علیہ وسلم مکہ سے مدینہ ہجرت کر گئے، بدر، احد و خندق کی جنگیں بھی گزر گئیں۔ میں اپنی قوم کے لوگوں کے ساتھ آپ کی خدمت میں اس وقت پہنچا جب آپ غزوہ خیبر کی ضروری کاروائیوں میں مصروف تھے۔ آپ نے غزوہ خیبر میں شریک دیگر مسلمانوں کے ساتھ ہمیں بھی مال غنیمت عطا کیا۔ اس کے بعد میں فتح مکہ تک مسلسل آپ کے ساتھ رہا۔ مورخین یعنی ہسٹورینز لکھتے ہیں پھر طفیل بن عمر دوسی نے رسول اللہ سے عمر بن حمہ کے بت ذوالکفین کو جلانے کی اجازت مانگی، رسول اللہ نے اجازت عطا کی۔ طفیل دوسی اس بت کے پاس گئے اور اس کو آگ لگاتے ہوئے یہ شعر کہنے لگے، یعنی آپ کو سمجھ آ گیا کہ انسانوں کی شبیہوں کے بت بنا لیتے تھے اور ان سے پھر طرح طرح کی باتیں گھڑتے تھے۔ یہ شعر میں کیا کہتے ہیں؟ یا ذوالکفین لست من عبادی کا، ملادنا اقدم من ملادی کا، انی خشوت النار فی فؤادک، اے ذوالکفل میں تیرا پجاری نہیں ہوں، تیری ہماری ولادت تیری ولادت سے پہلے ہے، لے میں نے تیرے دل میں آگ ٹھونس دی ہے، یعنی بت کے ساتھ باتیں کرے۔ اس کے بعد طفیر بن عمر مسلسل اسلام کے لیے اپنی وفاداری کی متاع پیش کرتے رہے اور ہر جہاد میں شریک رہے۔ جب رسول اللہ کی رحلت کے بعد، یعنی آپ کے دنیا سے جانے کے بعد، بہت سارے عرب اسلام سے پھر کر مرتد ہو گئے، تو وہ مسلمانوں کے ساتھ دجالوں کذاب مسلمہ کی سرکوبی کے لیے نکلے، یعنی اس کا مقابلہ کرنے کے لیے۔ آپ کے ساتھ آپ کے صاحبزادے عمر بن طفیل بھی تھے۔ یمامہ کی راہ میں طفیل بن عمر دوسی نے خواب دیکھا اور اپنے ساتھیوں سے فرمایا، میں نے خواب دیکھا ہے، آپ لوگ اس کی تعبیر بتائیں۔ میں نے خواب میں دیکھا کہ میرا سر منڈا ہوا ہے اور میرے منہ سے ایک پرندہ نکلا، پھر مجھ سے ایک عورت ملی، اس نے مجھے اپنی شرمگاہ میں داخل کر لیا۔ میں نے اپنے بیٹے عمر کو دیکھا کہ وہ مجھے بڑی بے چینی سے تلاش کر رہا ہے، اس کے بعد اس نے میری تلاش ترک کر دی۔ لوگوں نے یہ خواب سن کر کہا، خیر ہے؟ طفیل دوسی نے کہا، اللہ کی قسم میں نے اپنے خواب کی تعبیر خود ڈھونڈ نکالی ہے۔ ساتھیوں نے عرض کیا، وہ کیا ہے؟ طفیل بن عمر نے فرمایا، میرے سر کے مونڈے جانے کا مطلب یہ ہے کہ وہ کاٹ دیا جائے گا، میرے منہ سے نکلنے والا پرندہ میری روح ہے، اور عورت کا مجھے اپنی شرمگاہ میں داخل کرنے کا مطلب کہ زمین میں میرے لیے قبر کھودی جائے گی اور میں اس میں سما جاؤں گا۔ میرے بیٹے نے جو مجھے تلاش کیا اور پھر رک گئے، اس کا مطلب یہ ہے کہ وہ بھی میری طرح شہادت پانے کی کوشش کرے گا، یعنی جنگ میں جانے سے پہلے اللہ نے ان کو یہ خواب دکھا دیا۔ جنگ شروع ہوئی، طفیل بن عمر شہید ہو گئے، ان کے بیٹے عمر بن طفیل بھی شدید زخمی ہوئے، لیکن ان کا انتقال نہیں ہوا۔ اس کے بعد امیر المومنین عمر کے زمانے میں جنگ یرموک ہوئی تو انہوں نے بھی شہادت پائی، یعنی جس راستے میں باپ کام آیا اسی میں بیٹا۔ اور اللہ تعالیٰ نے شہداء کے بارے میں فرمایا، وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا بَلْ أَحْيَاءٌ عِندَ رَبِّهِمْ يُرْزَقُونَ فَرِحِينَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ وَيَسْتَبْشِرُونَ بِالَّذِينَ لَمْ يَلْحَقُوا بِهِمْ مِنْ خَلْفِهِمْ أَلَّا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ۔ جو لوگ اللہ کی راہ میں شہید کیے گئے، انہیں ہرگز مردہ نہ سمجھو بلکہ وہ زندہ ہیں، انہیں ان کے رب کے ہاں رزق دیا جاتا ہے، اللہ تعالیٰ نے اپنی جو نعمت اور فضل انہیں دے رکھا ہے اس سے بہت خوش ہیں اور خوشیاں منا رہے ہیں ان لوگوں کے بارے میں جو اب تک ان سے نہیں ملے، ان کے پیچھے ہیں، ان پر کوئی خوف اور نہ وہ غم زدہ ہوں گے۔ سورۃ آل عمران آیت 169 اور 170 ہے۔ تو آپ دیکھ لیجئے کہ اللہ تعالیٰ کیسے پھر لوگوں کو گائیڈ کرتا ہے، اور ان کی خاص طور پہ جو خوبی یہ ہے کہ اللہ نے ان کی بات میں جب تاثیر رکھی تو ان کی دعوت پہ ان کا پورا قبیلہ مسلمان ہو گیا۔ اللہ سے یہ دعا کرتے ہیں کہ اللہ تعالیٰ ہماری باتوں میں بھی یہی تاثیر رکھے۔ پھر اسی طرح سے آپ دیکھیں کہ یہ لوگ ایک نیکی کر کے رکتے نہیں تھے، پھر اگلی نیکی، پھر خوب سے خوب تر کی تلاش۔ اور کوئی چیز آپ کو جو ان کی زندگی سے ملی؟ اپنے بعد اپنے بچوں کی بھی خوشخبریاں پانے والے۔ اچھا، ہم تو لفظ شہید کے ساتھ بھی ڈر جائیں، رونے لگے، ہائے شہید تو ہونا ہے پر مرنا نہیں ہے، تو نہیں، اللہ کے رستے میں موت آ جائے اس سے پیاری کیا۔ دیکھیے اللہ تعالیٰ خود کہہ رہے ہیں کہ یہ مردہ نہیں ہے، زندہ۔ اچھا یہ بتائیں کہ شہید زندہ ہوتا ہے نا دنیا کے اعتبار سے بھی؟ دنیا کے اعتبار سے بھی، دنیا کے اعتبار سے چلا جاتا، تبھی تو بیوی بیوہ ہوتی ہے، بچے یتیم ہوتے ہیں، ورنہ ان کی بیویاں دوسری شادی کیسے کر سکتی ہیں؟ وہاں زندہ ہے، یہاں نہیں ہے۔ اسی بات پہ کئی لوگوں نے شرک کر دیا، قبروں پہ جا جا کر شہداء سے مانگتے ہیں۔ اچھا مردوں سے نہیں مانگ سکتے، زندوں سے تو مانگنا ہے۔ اور پھر اس سے اگلا مسئلہ اخذ کر دیا کہ جب شہید زندہ ہے تو نبی کا مقام تو شہید سے اوپر ہے، تو اللہ کے نبی بھی زندہ ہے، ایک کڑی چلنے لگتی ہے۔ تو ایسی بات نہیں ہے، یہاں لفظ غور سے دیکھیے، ان دار رب بھی ہے، رب کے پاس زندہ ہے۔ بہرحال آگے چلتے ہیں، 157 جنت کا راہی۔ اس کی عمر 16 برس ہو چکی تھی، دین کی محبت اس کے دل میں گھر کر گئی۔ وہ ہر وہ قرآن کی تلاوت اور اللہ کے ذکر میں مشغول رہتا، جو ہی نماز کا وقت ہوتا وہ سب چھوڑ کر نماز کی تیاری میں مصروف ہو جاتا۔ ایک دن وہ اپنے معمول کے مطابق قرآن کریم کی تلاوت کر رہا تھا اور فجر کی اقامت کا منتظر تھا۔ مؤذن نے اقامت کہی تو اس نے قرآن کریم الماری میں رکھا، پھر صف میں کھڑا ہونے کے لیے آگے بڑھا۔ اچانک اس پر بے ہوشی طاری ہو گئی اور وہ زمین پر گرا۔ کچھ لوگوں نے اسے اٹھا کر ہاسپٹل پہنچا دیا۔ جس ڈاکٹر نے اس نوجوان کو فرسٹ ایڈ فراہم کی، اس نے بتایا کہ جب اس نوجوان کو لایا گیا تو یہ مردہ ناش کی طرح تھا۔ جب میں نے اس کے چہرے سے کپڑا ہٹایا تو پتہ چل گیا کہ اسے دل کا دورہ پڑا ہے۔ یہ حملہ اس قدر شدید تھا کہ اگر اونٹ پر ہوتا تو وہ دوسرا سانس نہ لے پاتا۔ میں نے اس نوجوان کی طرف دیکھا تو یہ موت کی دہلیز پر دستک دے رہا تھا اور زندگی کے سانسوں کو الوداع کہہ رہا تھا۔ ہم نے اسے بچانے اور اس کے دل کو سکون پہنچانے کی فوری کوشش کی۔ جو ڈاکٹر اس کا معائنہ کر رہا تھا اس کے علاج کے لیے بعض آلات کا انتظار کرنے لگا۔ میں تیزی سے وہ مطلوبہ آلات لے آیا۔ جب میں واپس آیا تو اس نوجوان نے ڈاکٹر کا ہاتھ تھام رکھا تھا۔ ڈاکٹر نے اپنا کان نوجوان کے منہ سے لگایا ہوا تھا۔ نوجوان آہستہ آہستہ کچھ کہہ رہا تھا۔ میں یہ منظر دیکھتا رہا۔ اچانک نوجوان نے ڈاکٹر کا ہاتھ چھوڑ دیا، دائیں جانب پہلو بدلنے کی کوشش کی اور بھرائی ہوئی آواز میں کہا، اشہد اللہ الہ الا اللہ واشہد ان محمد عبدہ ورسولہ۔ وہ بار بار یہی کلمات دہرانے لگا۔ اس کی نفس ڈوبنے لگی اور دل کی دھڑکن تھمنے لگی۔ ہم اسے بچانے کی پوری کوشش کر رہے تھے لیکن تقدیر کے آگے تدبیر کا بس نہ چل سکا۔ نوجوان نے زندگی کو الوداع کہا اور اس کی روح قفس انصری سے پرواز کر گئی، یعنی اس کے جسم کو چھوڑ گئی۔ ڈاکٹر رونے لگا، اس قدر رویا کہ کھڑا ہونے کے قابل بھی نہ رہا۔ ہمیں بڑا تعجب ہوا۔ ہم نے کہا، ڈاکٹر صاحب آپ کیوں رو رہے ہیں؟ یہ پہلا موقع تو نہیں ہے کہ آپ کے سامنے کسی کی وفات ہوئی ہو۔ لیکن ڈاکٹر مسلسل روئے جا رہا تھا۔ جب اس کے آنسو تھمے تو ہم نے پوچھا، یہ نوجوان آپ سے کیا کہہ رہا تھا؟ ڈاکٹر بولا، اس نوجوان کو تھوڑی دیر کے لیے ہوش آیا، اس نے آنکھیں کھول کر دائیں بائیں دیکھا، پھر سمجھ گیا کہ وہ کہاں ہے۔ اس نے مجھے اور ہمارے ہارٹ اسپیشلسٹ کو دیکھا اور مجھ سے کہا، ڈاکٹر صاحب اپنے ساتھی ہارٹ اسپیشلسٹ سے کہہ دیں کہ خام خواہ جان نہ کھپائے، میں بچنے والا نہیں، میری موت کا وقت آ چکا ہے۔ اللہ کی قسم میں اس وقت جنت میں اپنی جگہ دیکھ رہا ہوں۔ تو اللہ تعالیٰ ہمیں بھی خاتمہ بالخیر دے۔ کوئی نہ کوئی خوبی ہوتی ہے جو ایسے وقتوں میں کام آتی ہے۔ دنیا بھی اچھی اللہ کر دے اور آخرت بھی اچھی کر دے۔ آگے ہے، سب کچھ لوٹا کے ہوش میں آئے تو کیا ملا۔ پیج 160۔ اپنی کہانی اپنی ہی زبانی بیان کرتے ہوئے اس نے بتایا کہ میرا کوئی دن رونے سے خالی نہ جاتا۔ نہ جانے میں روزانہ کتنی مرتبہ خودکشی کا پروگرام بناتی ہوں۔ زندگی میرا ساتھ دینے سے انکاری، مجھے ہر گھڑی موت کی طلبگاری۔ کاش میں پیدا ہی نہ ہوتی، نہ اس دنیا سے آشنا ہوتی۔ میری کہانی کا آغاز ایک سہیلی سے ہوا۔ اس نے ایک دن مجھے اپنے گھر بلایا۔ وہ انٹرنیٹ کی سودائی تھی، یعنی کریونگ تھی اس کو۔ اس نے مجھے بھی انٹرنیٹ سے شناسائی کی رغبت دلائی اور اس کے استعمال کا طریقہ سکھانا شروع کر دیا۔ اب اس سے بہت زیادہ ملنے کا موقع میسر آ گیا۔ تقریباً 2 مہینے گزرے تھے کہ میں انٹرنیٹ پر خوش کلامی کی ماہر ہو گئی۔ میں نے ای میل بھیجنا اور شائستہ اور غیر شائستہ ہر طرح کی ویب سائٹ تلاش کرنا بھی سیکھ لیا۔ ان 2 مہینوں میں میری اپنے خاوند سے اس بات پر لڑائی رہی کہ وہ گھر میں انٹرنیٹ لگوائے۔ وہ اس کے سخت خلاف تھا۔ بالآخر میں نے یہ کہہ کر قائل کر لیا کہ میں گھر میں اکیلی بوریت محسوس کرتی ہوں، میری سہیلیاں انٹرنیٹ استعمال کرتی ہیں، کیوں نہ میں اس کے ذریعے سے ان سے بات چیت کر لیا کروں، جو ٹیلی فون کی بنسبت بہت سستی پڑتی ہے۔ میرے خاوند نے میری بات مان لی۔ کاش وہ ایسا نہ کرتا۔ اس کو ہائی لائٹ کریں۔ بعض دفعہ ہم اپنے جوش میں کچھ ایسی خواہشات رکھتے ہیں جو پوری نہ ہوں تو بہتر ہوتی ہیں۔ ان کا پورا ہونا ہمارے بگاڑ کا ذریعہ بنتا ہے۔ اب میرا پورا دن اپنی ان سہیلیوں کے ساتھ چیٹنگ میں گزرتا۔ اس کے بعد میرے خاوند کو میری طرف سے کوئی شکوہ یا مطالبہ سننے کو نہ ملا۔ جو ہی وہ گھر سے نکلتا میں دیوانہ وار انٹرنیٹ کی طرف لپکتی اور کئی کئی گھنٹے بیٹھی رہتی۔ اب میری یہ خواہش رہتی کہ میرا خاوند گھر سے زیادہ دیر باہر ہی رہے۔ مجھے اپنے خاوند سے محبت تھی، وہ بھی میری محبت کا قدر شناس تھا۔ مالی حالت کمزور ہونے کے باوجود ہر طریقے سے میری دل جوئی کرتا تھا۔ جون جون دن گزرتے گئے، انٹرنیٹ پر میری توجہ بڑھتی گئی۔ حالت یہ ہو گئی کہ اس کے علاوہ کسی کام میں دلچسپی نہ رہی۔ پہلے ہر دو ہفتے بعد میں اپنے خاوند کے ساتھ مہکے اور سسرال جاتی تھی، اب اس سے بھی کترانے لگی۔ جب بھی میرا خاوند اچانک گھر میں داخل ہوتا، میں فوراً نیٹ پر کھلی ہوئی فائلیں بند کرنا شروع کر دیتی۔ اسے یہ کام بڑا عجیب لگا، شک تو نہ کیا مگر اس کے دل میں یہ دیکھنے کا اشتیاق پیدا ہو گیا کہ میں انٹرنیٹ پر کیا کرتی ہوں۔ ایک دن اسے شاید جلدی چھٹی ہو گئی یا وہ میری ٹو لینے کے لیے وقت سے پہلے آ گیا۔ گھر میں یوں داخل ہوا کہ میں سنبھل نہ سکی، اس نے میری چیٹنگ دیکھ لی جو میں بند نہ کر پائی۔ وہ ڈانٹتے ہوئے طنزیہ لہجے میں کہنے لگا، انٹرنیٹ معلومات کا وسیع میدان ہے، اسے وقت ضائع کرنے کا وسیلہ نہیں بنانا چاہیے۔ وقت گزرتا گیا اور میں چیٹنگ کے فتنے میں اور زیادہ گرفتار ہوتی چلی گئی۔ بچوں کی تربیت کا معاملہ خادمہ پر چھوڑ دیا، خاوند کی واپسی کا وقت ہوتا تو کمپیوٹر بند کر دیتی۔ میں نے اپنا خیال کرنا بھی چھوڑ دیا۔ پہلے یہ ہوتا تھا کہ میں خاوند کی واپسی کے وقت بند سنور کر آراستہ و بے راستہ ہو جاتی تھی، لیکن انٹرنیٹ آنے کے بعد یہ عمل مدھم ہوتے ہوتے بالکل ختم ہو گیا۔ میں انٹرنیٹ کی اس قدر دل دادہ ہو گئی کہ خاوند کے سونے کے بعد چپکے سے کمپیوٹر والے کمرے میں چلی جاتی اور جاگنے سے پہلے چپکے سے آ جاتی۔ اسے معلوم تھا کہ میں انٹرنیٹ پر جو کچھ کرتی ہوں وہ محض وقت کا ضیاع ہے، لیکن وہ میری تنہائی اور گھر والوں سے دوری کے احساس کے زیر اثر مجھ سے مشفقانہ رویہ رکھتا تھا۔ مگر میں اس سے غلط فائدہ اٹھاتی رہی۔ اولاد کی تربیت کے حوالے سے میری لاپرواہی پر وہ بہت پریشان تھا۔ اس نے کئی دفعہ توجہ دلائی لیکن میں جھوٹ موٹ کے آنسو ٹپکانے لگتی اور کہتی، آپ نہیں جانتے آپ کی عدم موجودگی میں کیا ادھم مچتا ہے، میں بچوں کی تربیت کے لیے فکر مند رہتی ہوں، وہ مجھے تنگ کر کے ہلکان کر دیتے ہیں۔ مختصر یہ کہ میں خامن سمیت ہر چیز سے لاپرواہ ہو گئی۔ پہلے وہ گھر سے باہر جاتا تو میں اس سے رابطے کے لیے 10-10 مرتبہ فون کرتی تھی، لیکن انٹرنیٹ آنے کے بعد گھر کے ضروری کام کے لیے کبھی کبھار ہی فون کرتی۔ یوں میرا خامن انٹرنیٹ پر بہت خار کھانے لگا، یعنی اس کو اس سے چڑ ہو گئی۔ اسی طرح 6 ماہ گزر گئے۔ اس دوران جعلی ناموں سے میرے کئی رابطے یعنی لنکس بن گئے، جو مجھ سے چیٹنگ کرنا چاہتا میں اسی کے ساتھ چیٹنگ کرنے لگتی۔ مجھے معلوم بھی ہو جاتا کہ وہ مرد ہے، مگر میں مردوں سے بھی بے تکلف چیٹنگ کرتی تھی۔ ایک مرد سے میں بہت متاثر ہوئی، اس کی باتیں میرے دل کو چھونے لگیں۔ دن پر دن یہ تعلق بڑھنے لگا اور تقریباً 3 ماہ تک مسلسل بڑھتا رہا۔ اس نے اپنے شہد بھرے لہجے اور محبت و عشق کی باتوں سے مجھے پھانس لیا۔ بس اوقات اس کی باتیں معمولی ہوتی تھیں، لیکن شیطان انہیں بہت خوبصورت کر کے دکھاتا۔ اب تک ہماری بات چیت تحریری طور پر ہوتی رہی۔ ایک دن اس نے میری آواز سننے کی تمنا کی، میں نے انکار کر دیا۔ وہ اپنی بات پر اڑا رہا، پھر مجھ سے چیٹنگ اور ای میل ختم کرنے کی دھمکی دینے لگا۔ میں نے اس کا مطالبہ ٹالنے کی بڑی کوشش کی، لیکن نہ جانے کیوں ناکام رہی۔ بالآخر اس شرط پر صرف ایک دفعہ بات کروں گی، میں نے اس کا مطالبہ قبول کر لیا۔ ہم نے چیٹنگ کا وائس سسٹم استعمال کرتے ہوئے بات چیت کی۔ اگرچہ یہ سسٹم زیادہ بہتر نہیں تھا، لیکن پھر بھی اس کی آواز بہت خوبصورت اور اس کی باتیں بہت دلکش معلوم ہوئیں۔ اس نے کہا، انٹرنیٹ پر آپ کی آواز صاف نہیں سنائی دیتی، بس اپنا فون نمبر دے دیں۔ میں نے انکار کر دیا اور اس کی جسارت پر حیران بھی ہوئی۔ پھر عرصہ بیت گیا، اس سے بات چیت کی نوبت نہ آئی۔ میں خوب اچھی طرح جانتی تھی کہ شیطان میرے پیچھے پڑ گیا ہے، جو اس کی آواز کو خوب سے خوب تر بنا کر پیش کر رہا ہے اور میرے دل سے باقی ماندہ عفت و عصمت کا احساس ختم کرنے کے در پہ ہے۔ ایک دن میں نے اس سے فون پر بات کی، بس اسی وقت سے میری زندگی گراوٹ اور گندگی کا شکار ہو گئی۔ بات طے ہو گئی۔ میری کہانی پڑھنے والا سمجھتا ہوگا کہ میرا خاوند میرے بارے میں لاپرواہی کا مظاہرہ کرتا تھا یا گھر سے زیادہ غائب رہتا تھا، لیکن معاملہ اس کے برعکس ہے۔ وہ صرف اپنے کام کے لیے گھر سے باہر جاتا تھا۔ اس نے تو میری اور میری اولاد کی خاطر اپنے دوستوں سے بھی کنارہ کشی کر لی تھی۔ इंटरनेट से दिल लगी के बाद जो रोज़ाना 8 से 12 घंटे होती थी, मुझे खावन का घर में ज़्यादा रहना अच्छा नहीं लगता था। मैं इसे अक्सर घर बैठे रहने पर कोसती और तरगीब देती कि शाम को भी कोई काम काज कर ले, ताकि बेपनाह कर्ज और लगातार किस्तों से जान छूट जाए। इसने वाकई मेरी बात पर अमल किया और एक छोटे कारखाने में अपने दोस्त के साथ शराकत कर ली। इसके बाद इंटरनेट पर गुजरने वाले वक्त में इजाफे पर इजाफा होता गया, बावजूद इसके कि वो हज़ारों रुपए के टेलीफोन बिल से परेशान था, मुझे इसका कोई एहसास ना रहा। इधर इस अजनबी शख्स से मेरा रब्ता और आगे बढ़ने लगा। कई मरतबा मेरी आवाज़ सुनने के बाद वो मुझसे मुलाकात की आरजू करने लगा। मैंने इसे डांट दिया, मैं इसे तो इसकी ख्वाहिश मुलाकात पर डांटती थी, मगर ख़ुद इसे देखने का बड़ा शौक रखती थी। इसके बावजूद मुलाकात से गुरेजा थी, यानी नहीं अवॉइड कर रही थी, इसके बावजूद मुलाकात से गुरेजा थी, कोई और वजह ना थी, बस एक अनजाना सा खौफ था। दूसरी तरफ इसका इसरार रोज़ बरोज़ बढ़ता गया। वो सिर्फ मेरे दीदार का शौकीन था। आखिरकार मैंने इसका ये मुतालबा भी मान लिया, इस शर्त पर कि वह हमारी पहली और आखिरी मुलाकात होगी। बाहम माहदे के बाद हम दोनों एक बाज़ार में मिले। हम दोनों अकेले थे, शैतान के अलावा दूर तक कोई मुतनफ़िस न था। मैं पहली ही नज़र में इसकी गर्विदा जमाल हो गई। शैतान ने इसे मेरी नज़रों में बहुत हसीन और जमील बना दिया। मेरा खावन भी हुसन में कम न था, लेकिन शैतान की आदत है कि हराम को खूब बना संवार कर पेश करता। मुलाकात ख़त्म हो गई। इसके बाद वो मेरे साथ ताल्लुकात बढ़ाने लगा। वो इस बात से बेखबर था कि मैं शादीशुदा हूँ और कई बच्चों की माँ हूँ। कई बार इसने मुझे देखा, खूब चिकनी चुपड़ी बातें की, मेरे बारे में हर बात मालूम की। फिर वो मुझे खावन से बदजन करने लगा। फिर एक दिन इसने मुझे अपने खावन से तलाक लेकर अपने साथ शादी का अरमान पेश कर दिया। मैं अपने खामन से नफ़रत करने लगी, नित नए मसाइल और झगड़े पैदा करने शुरू कर दिए ताकि वह मुझे ख़ुद से ही तलाक दे दे। मेरा खामन परेशान कुन मसाइल का सामना न कर सका, अक्सर घर से गायब रहने लगा। फिर बहुत हौलनाक वाक़या पेश आया। हुआ यूँ, एक दिन मेरे खावन ने बताया कि वो किसी काम के सिलसिले में 5 दिन के सफ़र पर जा रहा है। इसने मुझे बच्चों समेत मेके जाने का मशवरा दिया। मैंने मौका गनीमत जाना, मेके जाने से इनकार कर दिया। वो लाचार होकर जुमे के दिन सफ़र पर रवाना हो गया। इधर इतवार को हमारा मुलाकात का वादा था। मैं शैतान की उंगली थाम कर चुपचाप एक बाज़ार में इसके सामने जा पहुंची, फिर इसके साथ गाड़ी में सवार हुई और वो गाड़ी को सड़कों पर दौड़ाने लगा। ज़िंदगी में ये पहला मौका था कि मैं एक अजनबी के साथ घर से निकली थी। मैं सख्त परेशान थी। मैंने इससे कहा, मैं घर से ज़्यादा देर गायब नहीं रहना चाहती, डरती हूँ कहीं खावन घर ना पहुँच जाए या कोई और नाखुशगवार वाक़या ना पेश आ जाए। वो कहने लगा, जब तेरे खावन को इस बात का इल्म होगा, वो तुझे खुद ही तलाक दे देगा। इस तरह तुझे इससे खुलासी मिल जाएगी। अब मुझे इसकी बातें और लहजा अच्छा नहीं लग रहा था। मेरी घबराहट बढ़ने लगी। मैंने फिर इससे कहा, ज़रा ज़्यादा दूर ना जाओ, मैं घर से लेट नहीं होना चाहती। लेकिन वो मुझे इधर उधर की बातों में उलझाने लगा। अचानक हम अंधेरे में डूबी हुई एक नामालूम जगह पर पहुँचे। ये कोई रेस्ट हाउस मालूम होता था। मैं चीखने लगी, ये कौन सी जगह है, मुझे कहाँ ले जा रहे हो। गाड़ी रुकी, दूसरे आदमी ने दरवाज़ा खोला। इसने मुझे बहुत बुरी तरह घसीट कर बाहर निकाला और कुछ दूर जाकर एक कमरे में धकेल दिया। वहाँ पहले ही 2 आदमी बैठे हुए थे। एक तरफ से अजीबोगरीब खुशबुएं उठ रही थी, हर चीज़ मुझ पर बिजली बनकर गिर रही थी। मैं बहुत चीखी चिल्लाई, इससे रहम की अपील की, मगर मेरी फरियाद आवारा कहकहों में गुम हो गई। अजनबी मुकाम पर मैं खौफ की शिद्दत से इर्द गिर्द के हालात समझने से कासिर थी। अचानक मेरे चेहरे पर एक थप्पड़ पड़ा, फिर एक गरजदार धमकी सुनाई दी। इसने मुझे हिला कर रख दिया। इसके बाद डर के मारे मैं होशो हवास ही खो बैठी। फिर जो होना था हुआ। जब मुझे होश हुआ तो मुझ पर शदीद रोब तारी था, जिस्म कांप रहा था, आंसू थमने का नाम नहीं लेते थे। उन्होंने मेरी आंखों पर पट्टी बांध दी, कार में डाला और मेरे घर के करीब एक जगह फेंक गए। मैं जल्दी से अपने घर में घुस गई, रो रो कर अपने आंसू खुश कर लिए और अपने आप को कमरे में कैद करके बैठ गई। अपने बच्चों को देखा न, अपने मुंह में कोई लुकमा डाला। अब मुझे खुद अपने वजूद से नफरत हो गई। खुदकुशी की कोशिश की, कामयाब ना हो सकी اولاد کے بارے میں کوئی ہوش نہ رہا، میرا خاوند سفر سے لوٹ آیا، میری حالت اس قدر خراب تھی کہ اپنے قدموں پر چل بھی نہ سکتی تھی، وہ مجھے اٹھا کر ہاسپٹل لے گیا، ڈاکٹرز نے مجھے سکون آور اور طاقت کی دوائیاں دیں، میں نے اپنے خاوند سے کہا مجھے فوراً میکے پہنچا دے، میں بہت رو رہی تھی، گھر والے کچھ نہ کر سکتے تھے، ان کا خیال تھا کہ میری اپنے خاوند سے کوئی لڑائی ہوئی، میرے والد نے میرے خاوند سے مفاہمت یعنی صلح کرانا چاہی، وہ کسی نتیجے پر نہ پہنچ سکے، میرے خاوند کو نہ کسی اور کو کچھ معلوم تھا کہ مجھ پر قیامت کی بجلیاں گر چکی ہیں، میرے گھر والے مجھے کئی عاملوں کے پاس بھی لے گئے، میں چپ تھی، کیسے بتاتی اور کیا بتاتی کہ مجھ پر کیا بیت گئی، قصہ مختصر، میں اپنے خاوند کے قابل نہ رہی، اس سے طلاق مانگ لی کیونکہ میں شریف لوگوں کے ساتھ رہنے کا جواز کھو بیٹھی تھی، میں نے اپنے پاؤں پر خود ہی کلہاڑی مار لی۔ چیٹنگ کے ذریعے بننے والے دوست چیٹنگ کرنے والی لڑکیوں کے شکاری ہوتے ہیں، یہ صفاق لوگ لڑکیوں کو اندھیری کوٹھریوں میں گھسیٹتے ہیں، ایک رات کی ملکہ بناتے ہیں اور پھر انہیں زندہ درگور ہونے کے لیے ویرانے میں پھینک جاتے ہیں۔ میری حالت دیکھ کر میرا شوہر بہت دکھی ہوا، وہ میرے پاس ہی بیٹھا رہا، کئی روز کام پر نہ گیا، اس نے طلاق دینے سے انکار کر دیا، بیچارہ مجھ سے بہت محبت رکھتا تھا، اپنا آشیانہ بنانے کے لیے محنت کرتے کرتے تھک گیا تھا، وہ طلاق دے کر گھر اجاڑنا نہیں چاہتا تھا، میں نے اپنا راز اپنے سینے میں چھپا لیا، آئے دن میرا غم و غصہ بڑھتا گیا، میری روح لہو لہان ہو گئی، یہ سوچ سوچ کر میرے سانسوں میں گرا پڑ گئی کہ میں کن بد معاشوں کے نرغے میں پھنس گئی تھی، مجھے کتنی ذلت کا سامنا کرنا پڑا، میں کیسے کیسے شرابیوں اور زانیوں کی حوث کا کھلونا بنی رہی، میں کتنی پگلی تھی، اوف، میں نے کتنا وقت ان بد کماشوں اور لفنگوں سے چیٹنگ میں برباد کر دیا جنہیں کوئی شریف آدمی دیکھنا بھی گوارا نہیں کرتا۔ بالکل سچ ہے، بری باتوں کا انجام ہمیشہ برا ہوتا ہے اور خون کے آنسو رلاتا ہے۔ اب میں اپنی کہانی اس حالت زار میں لکھ رہی ہوں کہ بسترے مرض پر پڑی سسک رہی ہوں، آہ نفس اور شیطان کے شکنجے میں آ جانے والی ایک حقیر اور بے مایا ہستی اب موت کے قدموں کی آہٹ سن رہی ہے، شاید یہ بسترے مرگ ہی ثابت ہو۔ دیکھ لیجئے، یہ آج گھر گھر کی کہانی ہے۔ بلیپ میں بہت سارے شریف گھرانوں کا سکون اور اطمینان صرف ان قسم کی چیزوں سے اس قسم کی چیزوں سے ٹوٹا ہوا ہے۔ پہلے لوگ ان میرڈ ینگ کنوارے بچے بچیوں کی باتیں کرتے تھے، اور اب شادی شدہ گھر ٹوٹ رہے ہیں، اور 80% وجہ یہی ہے جو ادھر لکھی ہوئی ہے۔ اپنی زندگی کو ضائع کرنے کی بجائے اور اپنے ان ساری چیزوں کو غلط استعمال کرنے کی بجائے اگر ہم اس کا صحیح استعمال کریں تو اس کا طریقہ کیا ہے؟ آخری کہانی ہماری اس بک کی، قرآن کی محبت، پیج 172۔ یہ واقعہ بیان کرنے والی آمت اللہ کہتی ہیں، وہ کہتی ہیں کہ میں حرم مکی میں تھی اور مجھے عورتوں کو حج کی تعلیم و تربیت دینے کی ذمہ داری سونپ دی گئی، میں عورتوں کے خیمے میں تھی، اچانک ایک عورت نے میرے کندھے پر تھپکی دی، وہ عجمی عورت تھی یعنی عرب نہیں تھی، اٹک اٹک کر گفتگو کر رہی تھی، وہ کہہ رہی تھی اے حاجیہ اے حاجیہ، میں نے مڑ کر اس کی طرف دیکھا، وہ اوسط عمر کی خاتون تھی اور میرے غالب گمان کے مطابق اس کا تعلق ترکی سے تھا، اس نے مجھے سلام کہا، وہ کچھ کہنا چاہتی تھی لیکن اس کی زبان اس کا ساتھ نہیں دے رہی تھی، اس نے میرے ہاتھ میں پکڑے ہوئے مصحف کی طرف اشارہ کیا، پھر ٹوٹی پھوٹی عربی میں پوچھا کیا تم قرآن پڑھی ہوئی ہو، میں نے جواب دیا ہاں، جی ہاں، اس کا چہرہ سرخ ہو گیا اور آنکھوں سے آنسو بہنے لگے، اس کی یہ حالت دیکھ کر مجھ سے رہا نہ گیا، میں بھی رونے لگی اور اس سے پوچھا تم کیوں رو رہی ہو، اس نے بیٹھی ہوئی آواز سے کہا میں قرآن نہیں پڑھ سکتی، میں نے پوچھا وہ کیوں، اس نے جواب دیا میں یہ مقدس کتاب پڑھنا نہیں جانتی، ابھی اس کی بات مکمل نہیں ہوئی تھی کہ وہ پھر پھوٹ پھوٹ کر رونے لگی، میں نے اسے دلاسہ دیا، اس کی امید بڑھائی، میں نے کہا تم ابھی اللہ کے گھر میں ہو، اس کے سامنے گڑ گڑا کر دعا کرو کہ وہ تمہیں قرآن سکھلا دے اور قرآن پڑھنے میں تمہاری مدد فرمائے، میری بات سن کر اس کے آنسو تھم گئے، میں یہ واقعہ ساری زندگی نہیں بھول سکتی، اس عورت نے دستے دعا بلند کیا اور کہنے لگی اے اللہ میرا سینہ کھول دے، اے اللہ میرا حافظہ تیز کر دے تاکہ میں قرآن پڑھ سکوں، اے اللہ میرا سینہ فراخ کر دے تاکہ میں قرآن پڑھ سکوں۔ پھر اس نے میری طرف دیکھا اور بڑی پریشانی کے عالم میں بولی، کیا میں قرآن پڑھے بغیر فوت ہو جاؤں گی؟ میں نے اسے تسلی دی، نہیں انشاءاللہ ایسا نہیں ہوگا، تم ان قریب قرآن پڑھنے لگو گی اور کئی مرتبہ اسے مکمل پڑھ ڈالو گی، شروع نہیں کرو گی بلکہ پورا بھی کرو گی۔ اس نے سورت فاتحہ مکمل پڑھ لی، میں نے اس سے پوچھا، کیا تم سورت فاتحہ پڑھ سکتی ہو؟ اس کا چہرہ خوشی سے کھل اٹھا، اس نے کہا جی ہاں۔ پھر وہ ٹھہر ٹھہر کر پڑھنے لگی، الحمدللہ رب العالمین الرحمن الرحیم، تمام تعریفیں اللہ ہی کے لیے ہیں جو جہانوں کا پروردگار ہے، نہایت مہربان بے حد رحم کرنے والا۔ اس نے سورت فاتحہ مکمل پڑھ لی، پھر بیٹھ گئی اور چھوٹی چھوٹی کئی سورتیں پڑھیں، وہ اسے زبانی یاد تھیں۔ میں اس کا عمدہ عربی لہجہ سن کر بڑی حیران ہوئی، وہ یکا یک نہایت عمدہ عربی زبان میں گفتگو کر رہی تھی، لیکن افسوس کہ اس نے اس پیاری زبان کو قرآن سیکھنے کے لیے استعمال نہیں کیا تھا۔ اچانک اس کے چہرے کا رنگ بدل گیا، وہ کہنے لگی، اگر میں بغیر قرآن پڑھے مر گئی تو جہنم میں چلی جاؤں گی، اللہ کی قسم میں قرآن کریم کا کیسٹ خرید لوں گی، یہ اللہ کا کلام ہے، اللہ کا کلام سب سے عظیم ہے۔ وہ اللہ کی عزت و عظمت اور اس کی بڑائی بیان کرنے لگی، اللہ کی کتاب کا ہم پر حق جتلانے لگی۔ میں اس کی باتیں سن کر اپنے اوپر قابو نہ رکھ سکی، بہت روئی کہ ایک عجمی عورت اللہ اور اس کے عذاب سے اس قدر ڈر رہی ہے، حالانکہ اس نے ابھی قرآن بھی نہیں پڑھا، اس کی زندگی کی آخری خواہش ہی یہی تھی کہ وہ قرآن پڑھ لے۔ وہ رو رہی تھی اور بڑی افسردہ تھی، اسے سانس لینا دوبھر ہو رہا تھا، اس لیے کہ وہ اللہ کی کتاب نہیں پڑھ سکتی تھی۔ کیا ہم نے بھی کبھی اس کی پرواہ کی؟ ہم نے تو اسے پسے پشت ڈال دیا، یعنی بیک دا بہائنڈ دا بیکس۔ ہمیں اللہ نے اس لازوال معجزے سے نوازا ہے، لیکن ہم اسے بھول چکے ہیں، ہم نے کبھی سوچا بھی نہیں، حالانکہ اللہ نے ہمارے لیے قرآن کریم حفظ کرنے، اس کی تلاوت کرنے اور اسے سمجھنے کے تمام مواقع فراہم فرمائے ہیں، اس کے باوجود ہم اس سے روح گردانی کیے ہوئے ہیں۔ آخر ہمارے دلوں کو کس چیز سے زندگی ملے گی؟ آہ، آنکھیں نم ہی نہیں ہوتی، بھلا قرآن کریم کے بعد کون سی چیز ہے جو انہیں نمناک کرے گی؟ آخر ہمارے تفکرات میں کون انقلاب برپا کرے گا؟ تو یہ ہے ساری کہانیوں کا سم اپ۔ جب قرآن کی محبت آتی ہے نا تو زندگی ضائع نہیں ہوتی، فالتو بیکار وقت ضائع کر کے انسان اپنے آپ کو پیچھے کرتا ہے، اور نقصان کیا ہوتا ہے کہ پھر ہم اپنے بھی نہیں رہتے۔ ہم نے ساری کہانیاں پڑھی، انشاءاللہ بعد میں آپ کو بتاتے ہیں کس طریقے سے آپ اس سب میں سے اپنے لیے مورلز لیں گے، اور اس کا ہوم ورک بھی انشاءاللہ مختلف ہوگا، کیونکہ آپ دیکھیں کہ روایتی طریقہ تعلیم تو ہے نا، لیکن اس طریقے کی چیزوں سے فائدہ اٹھانا، مجھے لگتا ہے کہ آپ میں سے ہر سسٹر اگر اپنی دوستوں 10 ہیں 15 ہیں 20 ہیں ان کے ساتھ اس سیشنز کو شیئر کر کے اپنے ساتھ ان کو جوڑے، تو یہ ایک فرسٹ سٹیپ ہوگا ان کو قرآن کی طرف لانے کا۔ تو آپ اپنی خوشی سے تو جب جو مرضی کریں، لیکن میری خواہش ہے کہ آپ لوگ، ہم نے یہ 3 دن میں بک کی ہے نا، ہو گئی نا الحمدللہ، اور ڈیٹیل سے کرتے اگر اور بھی دن ہوتے، اللہ کی رحمت سے جتنی ملی۔ آج کیا دن ہے؟ کل کیا؟ پرسوں؟ اس کے بعد اور اس کے بعد کیا ہے؟ ٹیوزڈے۔ آپ سب کو پتہ نا کہ یہاں ٹیوزڈے کو نیا کورس شروع ہو رہا ہے، منڈے تو آپ ہی کا نا، اس میں بھی آپ دوسروں کو بلا سکتے ہیں، لیکن جو نئے لوگوں کے لیے ایک بہت ہی لائف ٹائم چینجنگ ایکسپیرئنس ہو سکتا ہے، وہ پرسن ہے لائف چینجنگ کے نہیں، تو پھر ان 5 دنوں میں اس کتاب کو بیس بنا کر اپنی دوستوں سے بات کریں۔ آپ ایک ایک سٹوری بیچ میں دیں، یہ سب کچھ سیو ہو گیا آئی تھنک، سو یہ سب کچھ آپ کو یوٹیوب پہ بھی مل سکتا ہے، کوئی اہتمام کر لیں، اور یہ 3 دن میں بیچ میں جو پروگرامس ہو رہے ہیں اس میں بھی ان کو ساتھ لائیں۔ دیکھیے یہ کیسے ہو سکتا ہے کہ طفیل دوسی کی بات سارا قبیلہ مان لے اور ہماری ایک بھی نہ مانے؟ یہ اوقات ہے ہماری، ہماری دوستیاں ایسی ہیں کہ ہماری دوستیں ہماری ایک بات بھی نہ مانیں، ہمارے رشتہ دار، ہمارے پیارے۔ آپ آج جا کر لسٹ بنائیں کہ اس پورے شہر میں کتنے لوگوں کو آپ جانتی ہیں، दर्द मंदी के साथ दुआ मांग के अल्लाह से दुआ करें, अल्लाह इनके दिल खोल दे, अपने अंदर आजजी लाएं, नरमी लाएं। जैसे अभी कहा गया कि तू नरमी बरत इनके साथ, नबी की दुआ थी अल्लाह महदी का दौसन, अल्लाह महदी दौसन। लेकिन तुफैल दौसी को क्या कहा कि जाके बात करो और नरमी की बात करो। तो इंशाल्लाह मुझे बहुत सारी उम्मीद है कि अगले कोर्स में आपकी दोस्तें, और बिलीव मी आना ना आना तो अल्लाह किसी का अपना फ़ैसला है, बुलाना अल्लाह का है, आप कोशिश करके सुरखरू हो जाएं। क्योंकि मैंने आगो पहले भी आपसे ये बात जिक्र की थी, हर नए कोर्स में अमूमन पिछले कोर्स के स्टूडेंट्स के दोस्त और उनके फैमिली के लोग होते हैं, ठीक है। तो आप इसको अपने ऊपर लीजिए, कम से कम 10-10 लोग आप में से हर एक बंदे की रिक्वेस्ट पे हैं। और ट्यूसडे वैसे भी ओपन है, आप सब जानते हैं, लिसनर्स आर ओपन एवरीथिंग, बट ट्यूसडे इज़ द फर्स्ट डे। और ये जो संडे को भी हम लोग इधर एक ऐसे ही मिलने का बहाना बना रहे हैं, उसमें लाइए, रास्ते बनते 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 हैं। तो आप उनको कल के दर्स में ले आइए, संडे को इधर ले आइए, मंडे को अपनी क्लास में, यानी उनको चिखाएं, और आप देखेंगे कि एक दफ़ा दिल को लग जाए तो फिर अल्लाह ताला बुला ही लेता है, ठीक है। जज़ाकल्लाह खैर। सुब्हानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम व सल्लल्लाहु तआला खैरि खल्क़िही व असहाबिही अजमाईन बिरहमतिका या अरहमुर राहिमीन आमीन। अल्लाह ताला हमारी इस्लाह का ज़रिया बना दे, जो कमी बेशी हुई दरगुजर फरमाए, और हमें इससे मज़ीद से मज़ीद सबक लेने वाला बना दे, आमीन। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू।